إلى رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. رب زدنا علما. اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. آمين يا رب العالمين. اللهم صلي وسلم على نبينا محمد. آمين. لاسٹ ٹائم ہم نے نبی علیہ کی قبا تشریف آوری کے بارے میں پڑھا تھا، اور میں نے کچھ صحابہ کرام کے بارے میں بھی آپ سے کہا تھا کہ آپ ان کے بارے میں معلومات کر کے آئیں. اب چونکہ ہم مدنی دور میں داخل ہو چکے ہیں، مکی دور کی انفارمیشن جو تھی وہ ٹھیک ہے جتنی آپ نے پڑھی الحمدللہ، لیکن مدنی دور کا جتنا پارٹ ہے اس سے بہت زیادہ ہوگا جو مکی دور کا تھا، کیونکہ مدنی دور میں بہت ساری چیزیں آپ کو اور بھی ہیں جو کہ انشاءاللہ تعالی آپ پڑھیں گے، تو کافی یہ زیادہ لمبا ہوگا. حالانکہ دیکھنے میں مدت کم ہے، وہ 10 سال ہیں، وہ 13 سال ہیں، تو انشاءاللہ اللہ تعالی ہم سے یہ مکمل کروائے اور عمل کی ہمیں توفیق عطا فرمائے. تو ہم نے چند صحابہ کرام کے نام دیکھے تھے، اور آپ لوگوں نے کوشش کی ان کے بارے میں جاننے کی، عبداللہ بن زبیر کی اور اسد بن زرارہ کے بارے میں، اور اسی طرح عیاش بن ابی ربیعہ یا حشام بن عاص، ان میں سے کون تھے جو حضرت عمر کے ساتھ تھے. تو انشاءاللہ تعالی آپ لوگ یہاں تو ہوم ورک میں مجھے یہ لکھ کے دے دیں. اور دوسرے یہ کہ چونکہ ہم مدنی دور میں داخل ہو چکے ہیں، اب آپ لوگ جو آن لائن ہیں وہ انشاءاللہ اپنی ٹیسٹ کی تیاری شروع کر دیں. جتنا بھی ہم نے پڑھا ہے ہجرت کے بعد تک کا، جتنا ہم نے پڑھا تھا نا ہجرت کے بعد تک کا، وہ سارا اس میں ہوگا انشاءاللہ. لیکن جو لائیو آتے ہیں لوگ سامنے بیٹھ کے پڑھتے ہیں، وہ لوگ پریزنٹیشن دیں گے انشاءاللہ تعالی. آپ دو دو لوگ کا پیئر بنے گا، اور آپ اس میں سے پاور پوائنٹ پہ پریزنٹیشن بنا کے لائیں گے، انشاءاللہ وہاں پہ پریزنٹ کریں گے، اور باقی لوگ کو بھی انویٹیشن ہوگا کہ وہ آ کے وہاں پہ دیکھیں ان کی پریزنٹیشن جرا پڑ گیا انشاءاللہ تعالی. کیا اس کے اوپر انشاءاللہ بات بھی کر لیں گے نیکسٹ ٹائم جب آپ لوگ آئیں گے. جی، جو سبجیکٹ پڑھ رہے ہیں آپ ابھی تک جتنا پڑھا ہے اس پہ، تو نیکسٹ ٹائم انشاءاللہ میں اور آپ کو اور ڈیٹیل میں بتا دوں گی. ٹھیک ہے. مندوں نے اسلام قبول کیا ان میں سے تھے، بالکل اسد بن زرارہ ان کے گھر پہ ہی، تو مصعب بن عمیر. جی، ٹیسٹ کا سلپ ابھی نہیں، آپ اس چیز کی فکر کریں، بس آپ پڑھنا شروع کر دیں، جہاں تک لاسٹ ٹائم پڑھا تھا وہاں تک آئے گا. ٹھیک ہے. تو ہم نے یہ پڑھا تھا کہ قبا میں آپ صلی اللہ علیہ وسلم پہنچے، اور وہاں پہ 4 دن قیام کیا، مسجد کی بنیاد رکھی، وہاں پہ نماز پڑھی، اور پھر آپ صلی اللہ علیہ وسلم جمعے کے دن وہاں سے روانہ ہو گئے. پھر ہم نے یہ بھی دیکھا تھا کہ بیچ میں بنی عامر بن عوف کی وہاں پہ ان کے پاس آپ صلی اللہ علیہ وسلم اترے تھے، اور جمعے کا وقت تھا، آپ صلی اللہ علیہ وسلم نے وہاں پہ جمعے کی نماز ادا کی تھی، یہ پہلی نماز تھی، پہلا خطبہ تھا آپ صلی اللہ علیہ وسلم کا جمعے کا. تو یہ ہم پڑھ چکے ہیں. پھر اس کے بعد مدینہ کے لوگ تلواریں لٹکائے ہوئے آپ صلی اللہ علیہ وسلم کے استقبال کے لیے باہر تک آئے تھے، اور پھر ہم نے دیکھا کہ مدینہ کی جو آپ کا کلائمیٹ تھا وہ مسلمانوں کو سوٹ نہیں کیا تھا، جس کی وجہ سے وہ بیمار ہو گئے تھے. یہ بھی ہم نے دیکھا کہ ہوم سک ہو گئے تھے، اور ہوم سک ہونے کی وجہ کیا تھی؟ ظاہر ہے مکہ انہوں نے، ان کا یعنی آبائی جگہ تو مکہ تھی، اور وہاں اس زمانے میں ایسا نہیں ہوتا تھا. آج بہت کامن ہے، لوگ دوسری جگہوں پہ چلے جاتے ہیں کام کے سلسلے میں، تعلیم کے سلسلے میں. اس زمانے میں ایسا نہیں ہوتا تھا، جو جہاں کا رہنے والا ہوتا تھا صدیوں مدتوں تک وہ وہیں، ان کی نسلیں آگے سے آگے وہیں پہ بستی تھی. بہت مشکل تھا ان لوگوں کے لیے کہ یہاں پہ دل لگائیں، جبکہ آپ صلی اللہ علیہ وسلم نے پھر دعا کی تھی کہ اللہ ہمارے لیے مدینہ کو اس طرح محبوب کر دے جیسے مکہ محبوب تھا یا اس سے بھی زیادہ. تو آپ دیکھیں کہ صحابہ کرام کو پھر مدینہ اتنا محبوب ہو گیا تھا کہ مدینہ کو چھوڑ کے نہیں گئے, وہ سب وہیں رہے. اور آج تک بھی مسلمان مدینہ سے اتنی شدید محبت کرتے ہیں, بلکہ دیکھیں میں نے آپ کو احادیث بھی بتائی تھی مدینہ کے بارے میں. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ مدینہ کے دروازوں پہ فرشتے ہیں, اون اور نہ دجال داخل ہوگا, تو وہاں پہ کوئی وبا نہیں پھیل سکتی اور نہ ہی دجال داخل ہو سکے گا. اور یہ بھی ہے کہ اس کو بھی حرم کا درجہ دیا گیا آپ صلی اللہ علیہ وسلم کی تشریف آوری کی وجہ سے. اور آج بھی لوگ جب جاتے ہیں تو وہاں جو سکون ہے اور جو مدینہ کی فضا کے اندر ایک سبحان اللہ اللہ کی طرف سے جو ایک سکینت ہے وہ کہیں اور محسوس نہیں ہو سکتی. تو یہ تو مدینہ کا تھوڑا سا حال تھا. پھر اس کے علاوہ ہم نے یہ پڑھا تھا کہ آپ صلی اللہ علیہ وسلم کے گھر والے بھی تشریف لے آئے مدینہ کچھ دن میں ہی, اور حضرت صہیب کی جو ہجرت تھی ان کے بارے میں بھی آپ نے پڑھا تھا کہ کس طرح انہوں نے ہجرت کی تھی. پھر حضرت علی نے ہجرت کر لی تھی تھوڑے دنوں کے بعد. اور آج ہم پڑھیں گے کہ مدینہ میں آپ صلی اللہ علیہ وسلم نے کیا کیا ایکٹیویٹیز کی تھی. انشاءاللہ میں ابھی آپ لوگوں کا یہ ابھی دیکھتی ہوں انشاءاللہ. جی بالکل صحیح آپ نے لکھا, آج کا ہم سبق کر لیتے ہیں پہلے, پھر انشاءاللہ تعالیٰ میں آپ لوگوں سے یہ پوچھ لوں گی. چلیں جی, نحمد و نصلی علی رسول الکریم, اما بعد, فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. پیج نمبر 174, مدینہ منورہ میں نبی صلی اللہ علیہ وسلم کے اعمال, یعنی مدینہ آتے ہی آپ صلی اللہ علیہ وسلم نے کیا کیا کام کیے اسٹارٹ میں. جب نبی صلی اللہ علیہ وسلم مدینہ منورہ میں قیام پذیر ہو چکے تو دعوت اللہ کے ساتھ ساتھ وہاں کے دینی اور دنیاوی امور کو بھی منظم کرنا شروع کیا. یعنی جب آپ صلی اللہ علیہ وسلم مدینہ میں آئے تو اللہ کے دین کا تو کام کرنا ہی کرنا تھا, مگر وہاں پہ کئی چیزوں کو آپ صلی اللہ علیہ وسلم نے آرگنائز کیا. ہم نے پہلے پڑھا تھا کہ اونٹنی جس جگہ پہ بیٹھی تھی وہ جگہ دو یتیم بچوں کی تھی, اور کس طرح آپ صلی اللہ علیہ وسلم نے ان سے زمین خریدی تھی. اب یہاں پہ اسی کا ذکر ہے. اس سلسلہ میں آپ صلی اللہ علیہ وسلم کا پہلا قدم یہ تھا کہ آپ نے مسجد نبوی کی تعمیر شروع کی, اور اس کے لیے وہ زمین خریدی جس پر آپ کی اونٹنی بیٹھی تھی. یہ دو یتیم بچوں کی زمین تھی, تقریباً 100 ہاتھ لمبی اور 100 ہاتھ چوڑی, آپ کہہ دیں 100x100 فیٹ کہہ سکتے ہیں, اتنی تھی. یعنی کوئی چھوٹی جگہ نہیں تھی, کافی بڑی جگہ تھی. اور یہ دو یتیم بچے کہا جاتا ہے کہ ان کے نام سہل اور سہیل تھے. حضرت عروہ بن زبیر کہتے ہیں کہ ان دنوں یہاں کچھ مسلمان نماز بھی ادا کیا کرتے تھے. یہ جگہ سہل اور سہیل نامی دو یتیم لڑکوں کی تھی, اور اس جگہ کھجوروں کو بکھیر کر خشک بھی کیا جاتا تھا. کیونکہ جیسے آپ دیکھتے ہیں ہمارے ہاں خالی پلاٹس پڑے ہوتے ہیں تو پھر لوگ وہاں پہ چیزیں ڈالنا شروع کر دیتے ہیں, تو یہ ایسے ہی زمین ایسے ہی پڑی ہوئی تھی جس پہ کچھ بھی نہیں تعمیر تھا, اور شاید اسی لیے نہیں تھا کہ دونوں یتیم بچے تھے کس طرح تعمیر کرتے. اور یہ دونوں لڑکے بھی اسد بن زرارہ کی پرورش میں تھے. لیکن اب دوبارہ وہی نام آیا, اسی لیے میں چاہ رہی تھی کہ آپ لوگ انشاءاللہ تعالی یہ چیزوں کو دوبارہ ایک دفعہ ریوائز کر لیں گے, ورنہ ذہن سے نکل جائے گا کہ کون ہے یہ. جب آپ صلی اللہ علیہ وسلم کی اونٹنی وہاں بیٹھ گئی تھی تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ نے چاہا تو یہی جگہ ہماری منزل ہے, اور اس کے بعد آپ صلی اللہ علیہ وسلم نے ان دونوں یتیم بچوں کو بلایا تھا. تو یہ جگہ کتنی تھی, 100x100 یعنی 1000 square foot کی, اور اس کا مطلب کافی بڑی جگہ تھی. اس میں مشرکین کی چند قبریں تھیں, کچھ ویرانہ تھا, کھجور اور غرقت کے چند درخت بھی تھے. آپ صلی اللہ علیہ وسلم نے قبریں اکھڑوا دی, ویرانہ ختم کرا دیا, درخت اور کھجوریں کٹوا دی, اور انہیں قبلہ کی جانب لگوا دیا. تو کیا کیا, قبریں حالانکہ وہاں پہ تھیں تو آپ صلی اللہ علیہ وسلم نے جب یہ جگہ خریدی ان سے, اچھا انہوں نے تو کہا تھا نا کہ ہم نے بیچنی نہیں ہے, بس ہم نے اللہ کے لیے اس کو دے دیا, آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ نہیں, اور ان سے فرمایا کہ ہم نے مفت نہیں لینی. تو بچوں کو قیمت دے دی, اور اس کے بعد آپ صلی اللہ علیہ وسلم نے یہاں پہ کام شروع کروایا. اور اس کام میں کیا تھا کہ جو ویسے آپ وہاں پہ حرم میں درخت نہیں کاٹ سکتے, لیکن چونکہ تعمیر کرنی تھی اس لیے درخت کٹوائے گئے. اور قبریں بھی مشرکین کی پرانی, کوئی ویران اس قبریں پڑی نہیں تھی, ان کے آثار تھے, تو وہ بالکل فلیٹ کر دی. اور جو درخت اور کھجور تھے ان کو قبلے کی جانب لگوا دیا. بنیاد تقریباً 3 ہاتھ کھدوائی, دیواریں مٹی اور کچی اینٹوں سے اٹھوائیں. کیا کیا چیزیں یوز ہوئی اس کے لیے؟ مٹی اور کچی اینٹیں. دروازے کے دونوں بازو پتھر کے لگائے گئے, یعنی دروازے کے جو دونوں پارٹ ہوتے ہیں وہ پتھروں کے تھے. چھت کھجور کی شاخوں کی اور شیطیر کھجور کے تنوں کے. فرش پہ ریت اور کنکریاں بچھائی گئیں. تو فرش ایسا نہیں تھا جو آج آپ دیکھتے ہیں کہ کارپیٹس ہیں یا یہ, اس وقت میں ریت اور کنکریاں تھیں. اسی وجہ سے جب گرمی بے تحاشا ہو جاتی تھی تو وہ کنکریاں اتنی گرم ہو جاتی تھیں, سجدہ کرنا مشکل ہوتا تھا ان پہ. اور اگر بارش ہوتی تھی تو یہ چھت ایسی نہیں تھی کہ جو بارش وغیرہ کو بہت روک سکے, دھوپ سے ہی بس تھوڑی سی, یعنی ایک طرح سے کہہ سکتے ہیں کہ دھوپ سے بچاؤ تھا. اور چھت بھی پوری مسجد پہ نہیں تھی, ایک طرف کو چھتا گیا تھا, ایک حصہ جو قبلے کی طرف تھا, سامنے کا حصہ نا, تو کھجور کے پتوں سے ڈھکا گیا تھا. اور جب قبلہ چینج ہوا تو تب بالکل اپوزٹ طرف قبلہ آ گیا, تو یہ جگہ جو چھتی ہوئی تھی یہ اصحاب صفا کو دے دی تھی. اصحاب صفا کے بارے میں بھی انشاءاللہ ہم پڑھیں گے. تو اب یہ جو چھت تھی وہ کوئی ایسی چھت تو تھی نہیں کہ ہر چیز سے محفوظ رکھے, بارش بھی ہوتی تھی تو نیچے آتی تھی تو کیچڑ ہو جاتا تھا. اسی لیے ہم ایک حدیث میں پڑھتے ہیں نا جو لیلۃ القدر کے بارے میں, کہ آپ صلی اللہ علیہ وسلم نے سجدہ کیا تو کیچڑ میں آپ کے ماتھے پہ کیچڑ لگ گئی تھی. تو مسجد میں 3 دروازے رکھے گئے تھے. قبلہ شمال میں تھا یعنی نارتھ کی طرف, بیت المقدس کی طرف تھا. تعمیر کے لیے رسول اللہ صلی اللہ علیہ وسلم مہاجرین اور انصار کے ساتھ خود پتھر اور اینٹیں ڈھوتے تھے. اچھا اب یہاں پہ تو صرف ایک ہی دروازے کی بات ہے, ایک اور دروازہ تھا باب جبرائیل جہاں یہ ایک اور دروازہ رکھا گیا تھا. اسی طرح ایک اور دروازہ تھا جو باب النساء کہلاتا تھا, جہاں سے عورتیں آتی تھیں. تو یہ جو نارتھ میں تھا نا یہ باب جبرائیل تھا جس کا یہاں پہ ذکر کیا. اور ایک تھا باب الرحمہ, وہ ساؤتھ کی طرف تھا. تو یہ 3 دروازے تھے, آپ یہاں پہ لکھ لیں. جو یہاں پہ بیت المقدس والا ہے کی طرف ہے وہ باب جبرائیل ہے, پھر اسی طرح باب الرحمہ تھا ساؤتھ میں, اور ایک عورتوں کے لیے تھا باب النساء. اس کے علاوہ بھی چھوٹی چھوٹی انٹرنسز تھیں مسجد کی طرف, انشاءاللہ وہ ابھی ہم اس کے بارے میں دیکھتے ہیں. تعمیر کے لیے رسول اللہ صلی اللہ علیہ وسلم مہاجرین اور انصار کے ساتھ خود پتھر اور اینٹیں ڈھوتے تھے. آپ رجز پڑھتے تھے اور مہاجرین اور انصار بھی رجز پڑھتے تھے, اور اس سے ان کی تیزی اور بڑھ جاتی تھی. یہ کیا چیز تھی جو وہ پڑھ رہے تھے؟ تھوڑا سا اس کے بارے میں ہمیں اور کتابوں سے میں آپ کو بتانا چاہتی ہوں کہ مسجد کی تعمیر کا جب آپ صلی اللہ علیہ وسلم نے حکم دیا تھا, حضرت انس بیان فرماتے ہیں کہ مشرکوں کی قبریں اور جو کھنڈرات وغیرہ تھے سب برابر کر دی تھے, کھجوروں کے درخت کاٹ دیے تھے, درختوں کے ایک قطار میں نا ایک لائن میں کھڑے کر دیے تھے, کہ ایسے لائن بنا دی تھی کہ جیسے ان کی اس سے ان کی دیوار بن گئی, اور دروازہ جو تھا اس کی چوکھٹ جو تھی پتھروں سے بنائی گئی. فرماتے ہیں کہ صحابہ جب پتھر لا رہے تھے تو شیر پڑ رہے تھے, اللہ کے رسول صلی اللہ علیہ وسلم بھی ان کے ہمراہ شیر پڑھ رہے تھے. اور آپ صلی اللہ علیہ وسلم نے یہ نہیں کیا کہ خود میں بس دیکھوں گا اور میں بس آپ کو مانیٹر کروں گا اور میں نے کوئی کام نہیں کرنا, نہیں, آپ صلی اللہ علیہ وسلم خود بھی اینٹے اور پتھر ڈھو رہے تھے. اور کیا پڑھ رہے تھے صحابہ کرام؟ دیکھیں ان کے اشعار بھی کیسے ہوتے تھے. آج بھی جیسے بعض لوگ جیسے کام وغیرہ کر رہے ہوتے ہیں تو ساتھ ساتھ گنگناتے رہتے ہیں نا, تو وہ ان کو تھوڑا انرجائز کرتا رہتا جیسے, لیکن ان کے سبحان اللہ اشعار کیسے تھے. اللہم لا خیر الا خیر الاخرہ فاغفر للانصار والمہاجرہ. اے اللہ دنیا کی دولت اور زینت کا ذکر کیا, دنیا کی دولت اور زینت تو آخرت کی ہے اصل میں. اللہم لا خیر الا خیر الاخرہ, اور پھر آگے فاغفر للانصار والمہاجرہ, اللہ انصار اور مہاجرین کو بخش دے. یہ بخاری میں آتی ہے کتاب و سلام میں. حضرت عربہ بن زبیر اپنی روایت میں بتاتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم صحابہ کے ہمراہ اینٹیں ڈھو رہے تھے اور کہہ رہے تھے یہ مسجد کی اینٹوں کے بوجھ خیبر کے اس بوجھ جیسے نہیں کہ جنہیں لوگ وہاں سے کھجوروں اور انگوروں کی صورت میں اٹھا کر آتے ہیں، بلکہ یہ تو وہ بوجھ ہیں جو بڑے پاکیزہ اور ان کا صلہ ہمارے رب کے پاس ہے. هذا الحمال لا حمال خیبر هذا ابر ربنا واطہر. اس سے کتنی انرجی آتی نا کہ یہ تو وہ بوجھ ہیں، یہ بوجھ وہ تھوڑی بوجھ ہیں جیسے لوگ اٹھا کے لاتے ہیں، یہ تو بڑے پیارے بوجھ ہیں، ان کا صلہ تو ہمارے رب کے پاس ہے. اور پھر اللہ کے رسول اور صحابہ کرام یہ شعر بھی پڑھ رہے تھے، اللہم ان الاجر اجر الاخرہ فرحم الانصار والمحارہ. اللہم ان الاجر اجر الاخرہ، کہ اللہ اصل اجر تو آخرت کا اجر ہے، اصل جو مزدوری کا صلہ نا وہ آخرت کی مزدوری. فرحم الانصار والمحاجرہ، اللہ رحم کر دے انصار پہ اور مہاجرین پہ. یہ بھی بخاری میں مناقب الانصار میں. تو سبحان اللہ، یعنی کتنی پیاری ان کی رجز تھی جو وہ پڑھ رہے تھے، اور اس سے ان کی تیزی اور بڑھ رہی تھی، کام اور تیز ہو رہا تھا. تو اس کا مطلب اگر کوئی پڑھنا چاہے تو اس طرح کی کوئی کلمات یا ایسے کوئی اشعار پڑھ سکتا ہوں. اور اس کے علاوہ جو بےہودہ میوزیکل جو آج کل جو گانے وغیرہ وہ گاتے ہوئے کوئی کام کرنا، یہ کوئی اچھی بات نہیں ہے. آپ صلی اللہ علیہ وسلم نے مسجد کے بازو میں پتھر اور مٹی کے دو حجرے بھی بنائے. اب یہ کیا تھے؟ یہ ریزیڈنس تھی. کیا تھا؟ مسجد کے سائیڈ میں دو پتھر اور مٹی کے دو حجرے بھی بنائے، جس پر کھجور کے تنوں اور شاخوں کی چھت ڈالی. اور یہ وہ حجرے کس کے تھے؟ ایک سودا بنت زمعہ کے لیے اور دوسرا عائشہ رضی اللہ تعالیٰ عنہ کے لیے. اس وقت آپ کے عقد میں یہی دو بیویاں تھیں. حضرت سودا سے پہلے شادی ہوئی بھی تھی نا، اور اس کے بعد کس سے ہوئی تھی؟ عائشہ رضی اللہ تعالیٰ عنہ سے. حضرت عائشہ خود بیان فرماتی ہیں اس بارے میں، حالانکہ ہم نے پہلے بھی یہ بات پڑھی ہوئی لیکن جسٹ آپ کی یاد دہانی کے لیے بخاری میں یہ روایت ہے کہ فرماتی ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم سے جب میرا نکاح ہوا تو میری عمر ابھی 6 سال تھی. پھر ہم مدینہ آ گئے اور بنی حارث بن خزرج کے ہاں قیام کیا. یہاں کی آب و ہوا کی تبدیلی کی وجہ سے مجھے بخار ہو گیا اور اس کی وجہ سے میرے بال گرنے لگے. پھر جب صحت مند ہونے کے بعد کندھوں تک بال خوب لمبے ہو گئے تو ایک دن ایسا آیا کہ میری والدہ ام رومان آئیں، میں اس وقت جھولا جھول رہی تھی، میرے پاس میری چند سہیلیاں بھی تھیں. ماں نے مجھے آواز دی تو میں ان کے پاس چلی گئی. مجھے کچھ خبر نہ تھی کہ ماں کیا کرنے والی ہے. ماں نے میرا ہاتھ پکڑا اور گھر کے دروازے پر کھڑا کر دیا. جھولا جھولنے اور دوڑنے کی وجہ سے میرا سانس پھولا ہوا تھا. جب سانس درست ہوا تو ماں نے تھوڑا سا پانی لیا، اسے میرے چہرے اور سر پر پھیرا، پھر مجھے گھر کے اندر داخل کر دیا. وہاں انصار کی چند عورتیں موجود تھیں، انہوں نے مجھے دیکھ کے دعا دی، خیر و برکت اور خوش نصیبی لے کے آئی. اب میری ماں نے مجھے ان کے حوالے کر دیا، انہوں نے میری آرائش کی جس طرح آپ کہتے ہیں دلہن کو سجایا. اس کے بعد دن چڑھے، اللہ کے رسول صلی اللہ علیہ وسلم تشریف لے آئے، میری ماں نے مجھے آپ صلی اللہ علیہ وسلم کے سپرد کر دیا. میری عمر اس وقت 9 سال تھی. یہ بخاری میں روایت ہے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی زبانی خود سے. پتہ ہے آپ کو کہ مکہ کی جو آب و ہوا تھی وہ خشک بھی تھی، ڈرائی تھی اور گرم تھی، اور بہت صحت افزا تھی. تو وہاں پہ کوئی پولوشن وغیرہ ایسی نہیں ہوتی تھی. صاف کپڑا کوئی پہن لیتا تھا نا تو کئی روز تک میلا نہیں ہوتا تھا. اس وجہ سے وہاں لڑکے اور لڑکیاں چھوٹی عمر میں ہی بالغ ہو جاتے تھے. لڑکیاں لڑکوں سے بھی زیادہ تیزی سے بالغ ہو جاتی تھیں، اور بعض بچے پھر ویسے بھی زیادہ ہیلدی ہوتے ہیں. اور عائشہ رضی اللہ تعالیٰ عنہ تو یعنی صحت مند ماں باپ کی بیٹی تھی اور امیر گھرانے سے تعلق رکھتی تھی، تو وہ چھوٹی عمر میں ہی جوان ہو گئی تھی. تو پھر آپ صلی اللہ علیہ وسلم کے ساتھ ان کی شادی ہو گئی. اور آپ کو پتا ہے حضرت سودا کے ساتھ کب ہوئی تھی؟ جب حضرت خدیجہ کی وفات ہوئی تھی تو، اور بچے چھوٹے تھے. حضرت سودا بھی حالانکہ عمر میں بڑی تھی، حتیٰ کہ ایک وقت ایسا بھی آ گیا تھا کہ حضرت سودا نے کیونکہ اتنی ادھیڑ عمر تھی تو انہوں نے جب دیکھا کہ آپ صلی اللہ علیہ وسلم اتنی زیادہ محبت کرتے ہیں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے ساتھ، تو انہوں نے اپنی باری आयशा रजी अल्लाह तआला अन्हा को दे दी। आप ये देखें कि ये दो हुजरे थे जो सिर्फ मस्जिद के साथ अटैच थे, इसके अलावा जितने हुजरे थे वो बाकी लोग फिर बनाते गए, अपने अपने घर साथ साथ बनाते गए। और यानी जब आप सल्लल्लाहु अलैहि वसल्लम ने बाकी शादियां की थी ना, तो उस वक्त जाहिर है यहाँ पे तो कोई गुंजाइश ही नहीं रह गई थी मस्जिद के साथ साथ, तो फिर उन बीवियों के जो हुजरे थे वो एक और जगह पे बनाए गए थे, ठीक है, वो यहाँ पे नहीं थे, मस्जिद के साथ अटैच नहीं थे। इसलिए जब हम बाज रिवायात में पढ़ते हैं ना आयशा रजी अल्लाह तआला अन्हा कि आप सल्लल्लाहु अलैहि वसल्लम ने अपना सर अंदर कर दिया हुजरे के, तो आयशा रजी अल्लाह तआला अन्हा ने कंघी कर दी, क्योंकि बिल्कुल उनका अटैच था, उनका यानी दरवाजा मस्जिद के अंदर था। लेकिन जब आप सल्लल्लाहु अलैहि वसल्लम की वफात होने लगी थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था सारे दरवाजे बंद कर दिए जाएं, जितने भी दरवाजे मस्जिद के अंदर खुलते हैं सारे बंद कर दिए जाएं सिवाय अबू बकर सिद्दीक के दरवाजे के, ठीक है, सिर्फ एक दरवाजा खुला रहने दिया जाए। तो यानी इससे पता चलता है सहाबा के और भी यानी हुजरे साथ साथ थे, बाकी उम्महातुल मोमिनीन चूंकि इस वक्त नहीं थी और उनके बाद में बने, तो उनके फिर यहाँ पे तो गुंजाइश थी नहीं, तो उनके वहां पे बनाए गए। मगर ये जो हजरत सौदा ने आयशा रजी अल्लाह तआला अन्हा को बारी दे दी, तो इसका मतलब कि आप सल्लल्लाहु अलैहि वसल्लम मस्जिद से एडजेसेंट जो हुजरे थे इनमें यानी हजरत आयशा के पास दो आते रहते थे। वैसे हर बीवी के पास जाया करते थे असर के बाद, हर बीवी के पास चक्कर लगाते थे, लेकिन जिसकी बारी होती थी रात वहां पे गुजारते थे। तो हजरत आयशा रजी अल्लाह तआला अन्हा के पास दो रातें रहते थे, और हजरत आयशा रजी अल्लाह तआला अन्हा को इनकी आमद के थोड़े दिन बाद शव्वाल सन 1 हिजरी में रुखसत कर दिया गया। और आप सल्लल्लाहु अलैहि वसल्लम आए कब थे यहाँ पे मदीना में, याद है आपको, रबीउल अव्वल में ना, और शव्वाल में आयशा रजी अल्लाह तआला अन्हा की रुखसती हो गई। बाद में आपको पता है कि वलीद बिन अब्दुल मलिक के जमाने में खलीफा था, इसके इसके हुक्म पे ये जो मस्जिद के साथ साथ ये सारे हुजरे थे ना ये गिरा दिए गए थे। अब ये हज़रत आयशा रज़ी अल्लाह तआला के हुजरे में तो आप सल्लल्लाहु अलैहि वसल्लम को दफनाया गया था, लेकिन जो बाकी सारे जितने भी हुजरे थे ना वो सब गिरा दिए गए थे और मस्जिद में शामिल कर लिए गए थे। तो जो ताबई हैं हज़रत सईद बिन मुसैयब बहुत रोए थे उस दिन, फरमाया, और मदीना के और लोग भी जो थे ना बहुत रोए थे उस दिन, मदीना में कोहराम मचा हुआ था कि ये उन लोगों के हुजरे हैं और आज गिराए जा रहे हैं। तो सईद बिन मुसैयब फरमाते थे रोते हुए कि काश कि इन घरों को महफूज कर लिया जाता, ताकि आने वाली नस्लें देखती कि दो जहां का सरदार, खजाने जिसके हाथ में थे, जिसके इशारे पर ओहद पहाड़ सोने का बन सकता था, वो कैसे घरों में जिंदगी गुजार के चला गया। यानी छोटे छोटे घर थे, ऐसे कोई अपने घरों को आप देखते हैं, हम सोचते हैं हमारे घर बड़े छोटे हैं, ये कैसे गुजारा ये वो, उनके तो छोटे छोटे घर, यानी आप समझ लें जैसे 10x10 का कमरा, बस इसी के अंदर सारा गुजारा, अल्लाह अकबर। तो वो ऐसे घरों में रह के गए थे। तो ये कुछ मस्जिद की तामीर के बारे में आपको पता चला। इसी तरह मस्जिद में ये भी आप बता दूं कि मिंबर भी बनाया गया था, और मिंबर कैसे बनाया गया था, खजूर के तने को ही मिंबर बनाया गया था। इसी पे आप सल्लल्लाहु अलैहि वसल्लम नमाज पढ़ के सहाबा को दिखाते थे चढ़ के ना, तीन ही इसी तरह स्टेप्स थे, जैसे आज भी आप देखते हैं ना मस्जिदों में 3 स्टेप्स होते हैं मिंबर के, तो इसी तरह उस वक्त भी मिंबर के 3 स्टेप्स थे। और सहाबा सीखना जो उनका नमाज का था, आप सल्लल्लाहु अलैहि वसल्लम को देखते थे कि उस पे नमाज पढ़ते थे, सज्दे के लिए आप सल्लल्लाहु अलैहि वसल्लम नीचे उतरते थे, सज्दा करते थे, फिर ऊपर खड़े हो जाते थे। तो मुस्लिम की रिवायत में ये भी एक बात है कि एक दफ़ा आप सल्लल्लाहु अलैहि वसल्लम ने एक अंसारी औरत से कहा था कि उसका गुलाम जो था उसकी वो एक समझ लें जैसे कारपेंटर था, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उससे फरमाया था कि तुम उस अपने गुलाम से एक मिंबर बनवा दो। या ये भी आता है कि उसने खुद कहा था कि मैं एक मिंबर बनवा देती हूँ जिसके ऊपर आपके लिए आसानी हो जाए। तो वो उससे पहले आप सल्लल्लाहु अलैहि वसल्लम जो खुतबा दिया करते थे वो एक खजूर का तना ही था, उसके साथ टेक लगा लेते थे और खुतबा देते थे। तो जब ये मिंबर लाया गया और मिंबर रखा गया, नया मेंबर जो था जिसमें इस तरह से थ्री स्टेप्स बने हुए थे, तो सहाबा फरमाते हैं यानी आप सल्लल्लाहु अलैहि वसल्लम जब नए मेंबर पे खुतबा देने के लिए खड़े हुए तो सब इसके गवाह हैं, सब ने देखा, सब ने सुना उस आवाज को जो उस मेंबर से आ रही थी, जो जिस पे आप सल्लल्लाहु अलैहि वसल्लम पहले टेक लगा के और खुतबा दिया करते थे, उस मेंबर से रोने की आवाज आ रही थी, और ऐसी आवाज जैसे बच्चा बिलक बिलक के रोता है ना, इस तरह की आवाज आ रही थी। अल्लाहु अकबर। हसन बसरी ये हदीस बयान करते हुए इतना रोते थे, हिचकियां ले लेके रोते थे और उनकी आवाज बंद हो जाती थी। फरमाते थे, ए उम्मते मोहम्मद, जिसकी मोहब्बत में बेजान दरख्त भी रो पड़ा, तुम जानदार हो कि उसकी मोहब्बत में नहीं रोते, तुमने रोना छोड़ दिया, उसके लिए तो बेजान दरख्त भी रो पड़ा। मैंने सिर्फ एक ट्रंक था ना, तना था, तो आप सल्लल्लाहु अलैहि वसल्लम उसके साथ सिर्फ टेक लगा के खड़े होते थे, लेकिन जब उसने यानी उसको ये महसूस हुआ कि आप सल्लल्लाहु अलैहि वसल्लम आप मुझे छोड़ के दूसरी जगह चले गए, घर से निकले हैं, उस तने को पार किया और नए मिंबर पे पहला कदम पहली सीढ़ी पे रखा, अभी कदम रखा था वो सूखा तना, सूखा था वो, फूट फूट के ऐसे रोया जैसे हामला ऊंटनी चीख मारती। आपने मुड़ के देखा, रो रहा है, सारी मस्जिद में, इमेजिन कर सकते, सारी मस्जिद में उसके रोने की आवाज आ रही थी। तो आप सल्लल्लाहु अलैहि वसल्लम गए, आप सल्लल्लाहु अलैहि वसल्लम ने उसको सीने से लगा लिया, सीने से लगा लिया, जैसे माँ बच्चे को चुप कराती है ना, और बच्चा आहिस्ता आहिस्ता हिचकियां ले लेके फिर आहिस्ता 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 रोना बंद करता है ना, फिर देर तक उसकी हिचकियां आती रहती हैं, आपको आवाज आती रहती है, वैसे ज्यादा रोते हैं बच्चे, आपने देखा होगा काफी देर हिचकियां पर लेते रहते। तो वो तना इस तरह हिचकियां ले लेके रोता रहा, फिर कितनी देर बाद उसकी आवाज बंद हुई। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उस जात की कसम जिसके हाथ में मेरी जान है, अगर मैं इसे गले ना लगाता ये कयामत तक मेरी याद में रोता रहता। सुभान अल्लाह। तो फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि इसको इस मिंबर के नीचे ही डाल दिया जाए, जो नया मिंबर था ना वहां पे ही डाल दिया। तो सुभान अल्लाह, ये भी यानी बेजान चीजों की मोहब्बत हमारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से कितनी ज्यादा थी, ये बेजान चीजें हैं। अल्लाहु अकबर। फिर इसी तरह ये एक वाकया पेश आया, हजरत अनस बिन मालिक बयान फरमाते हैं कि हम सब लोग अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के हमरा मस्जिद में बैठे थे कि एक देहाती शख्स आ गया और मस्जिद के एक कोने में खड़े खड़े पेशाब करने लगा। तो साहबा ने कहा, ये क्या कर रहे हो, क्या कर रहे हो, उसकी तरफ भागे। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जब ये देखा तो साहबा से कहा, इसका पेशाब मत रोको, इसको कुछ ना कहो। साहबा खामोश होकर बैठ गए, हत्ता कि उस देहाती ने अपने पेशाब पूरा किया। उसके बाद अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उसे अपने पास बुलाया, कहा ये जो मस्जिद है इनमें पेशाब और इस तरह की निजास्तों से आलूदगी फैलाना अच्छी बात नहीं है, ये मस्जिदें तो अल्लाह के जिक्र के लिए बनाई जाती है, ये तो नमाज और कुरान की तिलावत के लिए है, ये मुस्लिम की रिवायत है। इसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को कहा कि एक डोल पानी का लेके बहा दें यहाँ पे, तो कच्ची जमीन थी तो उस पर बहा दिया गया। इससे भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत और उनका अखलाक पता चलता है कि जिस काम को आप गलत समझते हैं उसे अच्छे अखलाक के साथ दूसरे को समझा दो। अखलाक और हमदर्दी, इसका दामन हाथ से नहीं छूटना चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम कितने हमदर्द थे कि उस देहाती बद्दू के भी पेशाब को दरमियान में रोकने की इजाजत नहीं दे रहे थे, इसलिए पेशाब दरमियान में इंसान रोक ले तकलीफ का बायस बन सकता है। और अब्दुल्ला बिन उमर से भी एक रिवायत है बुखारी में कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में मस्जिद नबी कच्ची ईंटों से बनाई गई, मस्जिद की छत खजूर की शाखों से बनाई गई, जबकि मस्जिद के सतून खजूर के तने थे। जब अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु का दौर आया तो उन्होंने मस्जिद में कोई इजाफा नहीं किया, जब उमर रजी अल्लाह तआला अन्हु का दौर आया तो उन्होंने मस्जिद को नए सिरे से बनवाया और तामीर उन्हीं बुनियादों पे की जिस पे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने की थी, क्योंकि जाहिर है अब फिर उस वक्त तो बहुत खुशहाली आ गई थी ना, तो सामान भी वही उन्होंने इस्तेमाल किया, खजूर की शाखें और खजूर के तने, वही जो चीजें मटीरियल था वही। استعمال کیا. پھر عثمان رضی اللہ تعالیٰ عنہ کا جب دور آیا تو انہوں نے مسجد نبی کو نئے سرے سے اس کو تعمیر کیا, اس کو بالکل ساری نئی جدتوں کے ساتھ بدل دیا, مسجد کی دیواروں کو منقش پتھروں کے ساتھ بنوایا, اپنے دور کا جو ان کے دور کا سیمنٹ وغیرہ تھا اس سے چنائی کی, چھت بھی ساگوان کی لکڑی سے بنوائی. پھر اس کے بعد 1368 ہجری میں الملک شاہ عبدالعزیز نے مسجد کی جب ایکسپینشن کی ہے تو ابھی اس کو اتنا وسیع کر دیا. اس کے پھر بعد میں بھی شاہ فہد بن عبدالعزیز کے دور میں اس کو اتنی اس کی ایکسپینشن ہوئی کہ آپ صلی اللہ علیہ وسلم کے دور کا جو پورا مدینہ شہر تھا نا وہ اس مسجد میں آ گیا, اب یعنی وہ مسجد بن گیا. جتنی مسجد آپ دیکھتے ہیں سمجھ لیں سارا مدینہ تھا. اللہ اکبر. اور آپ سمجھ آ گئی نا کہ یہ حجرے وغیرہ کیسے تھے ساتھ ساتھ, اور کس کے حجرے تھے, اور کن کو یہ خوش نصیبی ملی کہ مسجد کے ساتھ ان کے حجرے. اور دیکھ لیں آپ صلی اللہ علیہ وسلم نے جاتے ہی پہلے مسجد قبا, اور اس کے بعد یہاں پہ آ گئے مدینہ تو فوراً مسجد نبوی. تو پتہ چلتا ہے کہ کچھ ہی دنوں میں آپ صلی اللہ علیہ وسلم نے دو مسجدیں تعمیر کر دی, بلکہ راستے میں بھی جہاں پہ جمعہ پڑا تھا وہ جگہ بھی مسجد بن گئی تھی, پھر وہ لوگوں نے اس کو مسجد بنا لیا تھا. تو اس زمانے میں بھی صرف ایک مسجد نہیں ہوتی تھی یہ مسجد نبوی, بلکہ چھوٹی چھوٹی مسجدیں ہوتی تھیں, کیونکہ لوگوں کے لیے مشکل ہوتا تھا کہ وہ ٹریول کر کے ایک سینٹرل مدینہ میں جائیں اور وہاں پہ نماز پڑھیں, تو ان کی اپنے اپنے علاقوں میں بھی مسجدیں ہوتی تھیں, لیکن جمعہ یہ بڑی مسجد میں ہی ہوتا تھا. اگر آپ کے پاس اطلس سیرت ہے, اٹلس آف سیرہ, تو آپ اس میں بھی یا تو آپ لے سکتے ہیں انشاءاللہ, یہ سارے جو ہجرت کا بھی نقشہ اور سارے آپ کو انشاءاللہ اس میں مل جائیں گے. اچھا اب کیا ہوا, اذان. اب مسلمان پانچوں نمازیں با جماعت ادا کرنے کے لیے حاضر ہو رہے تھے, اور اس کے لیے وہ وقت کا اندازہ لگاتے تھے, مگر دقت یہ تھی کہ کوئی بہت پہلے آ جاتا تو کوئی دیر سے پہنچتا. چنانچہ نبی صلی اللہ علیہ وسلم اور مسلمانوں نے مشورہ کیا کہ کوئی ایسی علامت اختیار کی جائے جس سے سب کو وقت کا پتہ چل جائے. حضرت عمر رضی اللہ تعالیٰ نے کہا کیوں نہ کسی آدمی کو بھیج دیا جائے جو الصلاۃ جامعۃ, نماز جمع کرنے والی ہے, پکار دیا کرے. کوئی ایسا بندہ ہو جو جا جا کے گلیوں میں پکارتا رہے اور کہے کہ بھئی جمع ہونے کا وقت آ گیا تو آ جا سارے. رسول اللہ صلی اللہ علیہ وسلم نے یہی رائے قبول کی اور اسی پر عمل کیا. پھر عبداللہ بن زید بن عبد الربا انصاری رضی اللہ تعالیٰ عنہ نے خواب میں اذان دیکھی اور آ کر رسول اللہ صلی اللہ علیہ وسلم کو خبر دی. آپ نے فرمایا یہ سچا خواب ہے. اس کی بھی کچھ تفصیل آتی ہے. ایک تو یہ بات کہ بعض صحابہ نے اس وقت بھی یہ مشورہ دیا, جیسے اب یہ ظاہر ہے ایک چیز تھی اس وقت کوئی کلاکس تو تھے نہیں کہ کس طرح کس ٹائم پہ پہنچا جائے. تو اب مثلاً ہے کہ ظہر کی نماز کا وقت ہو گیا, اب کوئی پہلے آ رہا ہے کوئی بعد میں آ رہا ہے, تو کیسے پتا چلے کہ کس ٹائم پہ پہنچنا ہے. تو اس وقت سب سے جب مشورہ کیا گیا تو کسی نے کہا کہ ہم ایسا کرتے ہیں کہ گھنٹی کوئی رکھ لیتے ہیں جیسے کہ کرسچنز کی گھنٹی ہوتی ہے. لیکن آپ صلی اللہ علیہ وسلم کو ایک بات بتاتا ہوں کہ گھنٹیاں پسند نہیں تھیں, بلکہ جس قافلے کے ساتھ گھنٹیاں ہوتی ہیں اس کے ساتھ فرشتے بھی نہیں جاتے. تو آپ صلی اللہ علیہ وسلم نے اس کو پسند نہیں فرمایا. پھر یہ بھی ہوا کہ جیسے یہودی ایک ہارن سا رکھتے ہیں وہ کر لیا جائے, لیکن آپ صلی اللہ علیہ وسلم کو یہ بھی کوئی بات کوئی خاص پسند نہیں آئی. تو جو ساری مجلس تھی وہ اسی کے اوپر اختتام ہو گیا کہ کیا کیا جائے, کچھ کوئی کسی نتیجے پہ نہیں پہنچے. جب اگلا دن آیا اس رات کو عبداللہ بن زید جو ہیں ان کو اللہ تعالیٰ نے خواب دکھایا. عبداللہ بن زید اپنی روایت میں خود بتاتے ہیں کہ جب اللہ کے رسول نے نماز کے لیے لوگوں کو جمع کرنے کی خاطر گھنٹی بجانے کا حکم دیا تو رات کو جب میں سویا ہوا تھا خواب میں کیا دیکھتا ہوں کہ ایک شخص گھنٹی اٹھائے گھوم رہا ہے. میں نے اسے کہا اے اللہ کے بندے کیا تو گھنٹی بیچے گا؟ اس نے کہا تم اس کو کیا کرو گے؟ میں نے کہا ہم اس کے ذریعے لوگوں کو نماز کی طرف بلائیں گے. اس نے کہا کیا میں تمہیں ایسی چیز نہ بتاؤں جو اس سے کہیں زیادہ بہتر ہے؟ میں نے کہا کیوں نہیں بتائیں. اس نے کہا پھر کہو اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اشہد اللہ الہ اللہ اشہد اللہ الہ اللہ اشہد اللہ محمد رسول اللہ. تو اس طرح پوری اذان اس نے سکھائی ان کو. اور عبداللہ بن زید کہتے ہیں پھر وہ شخص تھوڑی دیر کے بعد مجھ سے پیچھے ہٹا اور مجھے کہنے لگا جب تم نماز کے لیے کھڑے ہونے لگو تو یوں کہو, یعنی اقامہ بھی سکھایا, اقامت اللہ اکبر اللہ اکبر اشہد اللہ الہ اللہ اشہد اللہ محمد رسول اللہ, یہ سارا اقامہ بھی سکھایا تھا. پھر جب صبح ہوئی تو میں اللہ کے رسول صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا اور رات جو کچھ خواب میں دیکھا وہ آپ صلی اللہ علیہ وسلم کو بتایا. آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ نے چاہا تو بلا شبہ یہ خواب سچا ہے, تم بلال کے ساتھ کھڑے ہو جاؤ, تم نے خواب میں جو کچھ سنا ہے اسے بتاتے جاؤ تاکہ وہ اذان کہے, ایسا اس لیے کر رہا ہوں کہ تمہاری نسبت بلال کی آواز بلند ہے. تو یہ مسند احمد میں ہے اور ابو داود میں یہ روایت ہے. یہ سارا میں نے آپ کو بتایا کہ کیسے انہوں نے خواب دیکھا اور ان کو اتنا کلیئر تھا وہ خواب اور اتنا زیادہ وہ ورڈنگز جو تھی اتنی زیادہ ان کو یاد تھی کہ انہوں نے سارا پھر دہرا کے بھی بتایا. اور اس کے اندر اچھا اگر آپ کو کوئی یہ کہہ دے, اس سے اگر ہم کوئی دلیل یہ لینا چاہیں کہ جی مجھے خواب آ گیا اور خواب میں آ کے مجھے کسی نے کہہ دیا کہ یہ پڑھو اور یہ کرو, تو کیا وہ بھی ایک دلیل لی جا سکتی شریعت میں؟ بعض لوگ کہتے ہیں نا جی فلانے کو خواب میں یہ وظیفہ بتایا گیا, اتنی دفعہ یہ پڑھنا ہے اتنی دفعہ یہ کرنا ہے, تو کیا یہ دلیل لی جا سکتی ہے؟ نہیں لی جا سکتی. شریعت جو ہے وہ خوابوں کی بیس کے اوپر نہیں طے ہوتی. تو یہاں پہ پھر کوئی آپ کو کہے کہ یہاں پہ تو دیکھیں اذان بھی تو خواب میں ہی آئی تھی, وہ کون سا وحی آئی تھی, تو پھر اس کا جواب کیا دیں گے؟ بات یہ کہ اگر عبداللہ بن زید کی خواب کے اندر اذان آئی ہوتی اور آپ صلی اللہ علیہ وسلم وہاں پہ موجود نہ ہوتے تو یہ شریعت نہیں بن سکتی تھی. آپ صلی اللہ علیہ وسلم نے اس کو ایک طرح سے سمجھ لیں کہ ویریفائی کیا, آپ صلی اللہ علیہ وسلم نے اس کو فرمایا کہ یہ خواب سچا ہے, ایگزیکٹلی اپروو کیا آپ صلی اللہ علیہ وسلم نے اس کو, جزاک اللہ خیرا, اپروو کیا آپ صلی اللہ علیہ وسلم نے اس کو کہ ہاں جب آپ صلی اللہ علیہ وسلم کا اپروول آ گیا تو بات ختم ہوگی. اگر آج کوئی خواب دیکھتا اور کہتا تو کس کا اپروول آئے گا؟ کیونکہ آپ بہت ساری کتابوں میں پڑھیں گے اس طرح کی چیزیں کہ فلاں نے خواب میں دیکھا, فلاں بزرگ نے خواب دیکھا, ان کو یہ بتایا گیا خواب میں, اس نے آپ صلی اللہ علیہ وسلم خواب میں آئے انہوں نے کہا یہ نہیں. اب دین مکمل ہو چکا ہے, اب ہم خوابوں کے اوپر جا کے اپنے دین کے اندر کوئی چیزیں نہیں ایڈ کر سکتے, ٹھیک ہے؟ یہ بات کو یاد رکھیے گا, کیونکہ کوئی آپ کو کہہ سکتا ہے کہ بھائی اذان جب خواب میں آ گئی تو ہمارے بھی خواب ایکسیپٹ کریں نا, ہمیں بھی خواب آ گیا کچھ, تو پھر یہ نہیں ہے. اس لیے کہ اس کے اوپر سٹیمپ نہیں لگی ہمارے نبی کریم صلی اللہ علیہ وسلم کی, اس کے اوپر مور لگ گئی آپ صلی اللہ علیہ وسلم کی جب آپ نے اپروو کر دیا. تو حکم کیا دیا کہ حضرت بلال کو یہ کلمات القا کرتے جائیں, یعنی ان کو کہتے جائیں تو وہ آگے بولتے جائیں اور بلال پکارتے جائیں. اب پہلی اذان پھر کس نے دی؟ کہہ سکتے ہیں عبداللہ بن زید نے, کیونکہ وہ بولتے جا رہے تھے اور بلال رضی اللہ تعالیٰ عنہ اسی طرح ریپیٹ کر رہے تھے, کیونکہ ان کی آواز زیادہ بلند اور سریلی ہے. اس سے کیا پتہ چلتا ہے کہ اذان کے لیے بھی خوبصورت آواز میں اذان دینی چاہیے, اس کے لیے بھی خوبصورت آواز ہونی چاہیے. جس کی آواز خوبصورت ہے وہ کوشش کرے کہ وہ مؤذن بنے, اذان دینے والا بنے, اذان دیا کرے, اس کو سیکھے. چنانچہ بلال رضی اللہ تعالیٰ عنہ نے اذان کہی, ان کی آواز سن کر عمر رضی اللہ تعالیٰ عنہ اپنی چادر گھسیٹتے ہوئے آئے, یعنی وہ جیسے تھے وہ بیٹھے ہوئے بھاگتے ہوئے آ گئے اور کہا واللہ میں نے بھی اسی طرح دیکھا ہے, اس سے اس خواب کی مزید تائید ہوگی اور اسی دن سے یہ اذان اسلام کا ایک شعار بن گئی. یعنی اب آپ کو پتہ چلا کہ اذان کیسے شروع ہوئی تھی. اب حضرت عمر نے بھی خواب دیکھا لیکن اللہ تعالیٰ نے حضرت عبداللہ بن زید کو یہ شرف دیا کہ سبحان اللہ انہوں نے آ کے سب سے پہلے بیان فرمایا اور انہی کے یعنی کہنے کے اوپر بلال رضی اللہ عنہ انہوں نے ریپیٹ کیا. تو اللہ تعالیٰ جس کو چاہے جو شرف عطا فرمائے. یہ بھی دیکھیں ابصاروں سے آپ صلی اللہ علیہ وسلم نے مشورہ مانگا تھا, اب سب نے اپنا اپنے کوئی بات کہی تھی لیکن خواب اللہ نے کس کو دکھایا؟ تو اس سے حضرت عبداللہ بن زید رضی اللہ تعالیٰ عنہ کا نام آپ یاد رکھیں گے کہ کس کو اللہ تعالیٰ نے اذان خواب میں دکھائی تھی. باقی ان صحابی کے بارے میں کوئی بہت زیادہ ڈیٹیل انفارمیشن ہمیں نہیں ملتی کتابوں میں, اتنی کم از کم ان کا نام تو آپ یاد رکھیں, ٹھیک ہے؟ अच्छा जी, अब आगे देखते हैं। मुहाजरीन और अंसार में भाईचारा। पहले तो ये बात सोच लें कि आज के दौर में भी, हालांकि इतने बड़े बड़े मुल्क और इतनी तरक्की याफ्ता मुल्क होते हैं, फिर भी अगर किसी जगह पे किसी जगह से माइग्रेंट्स आ जाए, मुहाजरीन आ जाए, हिजरत करके लोग आ जाए, कोई किसी के मुल्क में जंग हो रही है या कोई भी मसला है, वो दूसरी जगह चले जाते हैं, तो उस मुल्क के ऊपर कितना ज्यादा बर्डन हो जाता है, राइट, फाइनेंशियली, और वैसे भी उनको किस तरह बसाया जाए, कैसे रखा जाए। आप हमारे मुल्क के देखते भी हैं हालात किस तरह से, हमारे मुल्क में भी जब लोग बाहर से आए तो मुल्क की मईशत पे बहुत बड़ा बोझ हो जाता है। तो इस सिलसिले में आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या किया? का करम और उनकी खूबी थी कि वो मुहाजरीन को अपने घर ठहराने और उनकी मेजबानी करने में से आगे निकल जाना चाहते थे। वो अल्लाह के इस इरशाद का हकीकी नमूना थे। अब ये देखिए, सूरह हशर में अल्लाह ताला ने उनके बारे में आयात उतारी हैं इन अंसार की तारीफ में, कि किस तरह अंसार ने आप सल्लल्लाहु अलैहि वसल्लम और सहाबा कराम को ठहराया और कैसे उनकी मेजबानी के लिए दिल खोल दिए। अब एक बात आप समझ लें कि अंसार का नाम जो है, अंसार, अंसारे मदीना, इनको अंसार क्यों कहते हैं? नसर से है ना, मददगार। इन्होंने क्या मदद की थी कि जब मुसलमान आए तो उनको ऐसे एम्ब्रेस किया इन्होंने कि शायद कोई अपने खानदान वालों को भी नहीं इस तरह से वेलकम करता और ऐसे उनके लिए दिल और घर के दरवाजे खोल देता जैसे इन्होंने किया था। हम इंशाल्लाह मिसालें भी देखेंगे, मगर आज भी अगर कोई, मसलन आप बैक होम अपने रिश्तेदारों को कह दें, वहां पे आपका कोई घर नहीं है, उनको कह दें आपके हम बस परमानेंट आ रहे हैं और मूव हो रहे हैं आपके घर में, तो कितने ज्यादा वो परेशान हो जाएंगे, क्या ये अब क्या होगा, हमारी तो प्राइवेसी खत्म हो जाएगी, ऐसे हो जाएगा, कोई भी नहीं पसंद करता। लेकिन सुभान अल्लाह, वो क्या लोग थे कि जिन्होंने गैरों के लिए, देखिए इनके साथ उनका कोई ब्लड रिलेशनशिप नहीं था, कोई ताल्लुक, रिश्तेदारी, दोस्ती कुछ भी नहीं था, जानते भी नहीं थे दूसरे को, और उनके लिए ऐसे दरवाजे खोल दिए। इसीलिए अल्लाह ताला ने सूरह हशर में फरमाया, आयत नंबर 59 में, सॉरी 9 में, आयत नंबर 9 में फरमाया, 8 और 9 में आपके सामने पढ़ती हूँ, यहाँ पे सिर्फ आयत नंबर 9 दी गई है। अल्लाह ताला ने फरमाया, जिहाद और किताल के नतीजे में फे और गनीमत के अम्बाल में इन फकीर मुहाजरों का हिस्सा है जिन्हें उनके घरों से निकाल बाहर किया गया और उनका माल छीन लिया गया, सिर्फ इस वजह से कि वो अल्लाह के फजल और उसकी रजामंदी के तलबगार हैं और अल्लाह और उसके रसूल की मदद करते हैं। यही लोग रास्तबाज हैं। इस माल में उन लोगों का भी हिस्सा है जो मुहाजरीन के आने से पहले ही मान ला चुके थे, यानी अंसार, और यहाँ मदीना में रह रहे थे। ये लोग हर उस शख्स से मोहब्बत करते हैं जो हिजरत करके इनके पास आता है। तो इनके दिल की गवाही किसने दी? अल्लाह ताला ने खुद दी। देखिए, एक बंदा हो सकता है किसी को कहे कि हाँ ये बड़े, नहीं हम बड़े खुश हो रहे हैं आपके आने पे, पता नहीं दिल से भी खुश हो रहे हैं या नहीं, लेकिन जिनके दिल की गवाही अल्लाह ताला दे दे कि इनके दिल मोहब्बत करते हैं उनसे जो हिजरत करके इनके पास है, और वो अपने दिलों में उस चीज की ख्वाहिश नहीं पाते जो इनको है, और वो अपने दिलों में जो इन मुहाजरीन को दी जाए, यानी जो मुहाजरीन को दिया जा रहा है उसके लिए इनके दिल में कोई ख्वाहिश नहीं कि हाय हमें क्यों नहीं दिया जा रहा और इनको क्यों ऐसे किया जा रहा है, नहीं, इसकी जरूरत नहीं, वो अपने इसमें तंगी नहीं महसूस करते अपने सीने में, और वो इन्हें अपने आप पे तरजीह देते हैं ख्वाह इन्हें सख्त जरूरत हो, और जो कोई अपने नफ्स की हिर्स से बचा लिया गया, जो नफ्स की हिर्स से बचा लिया गया ना, वही लोग कामयाब है। अल्लाह अकबर। तो इनकी गवाही अल्लाह ताला ने अता फरमाई। और थोड़ी सी ये बात समझ लें कि ये सिर्फ मदीना में नहीं हुआ था, मक्का में भी आप सल्लल्लाहु अलैहि वसल्लम ने मुआखात कराई थी, ये मुहाजरीन और अंसार में भाईचारा कराया था। इंशाल्लाह ताला इसकी डिटेल मैं अभी आपको बताती हूँ, पहले ये पढ़ लेते हैं इंशाल्लाह। फिर کہ نبی صلی اللہ علیہ وسلم نے اس محبت اور ایثار کو انصار و مہاجرین میں بھائی چارہ کرا کے مزید پختہ کر دیا. آلریڈی ان کے دروازے کھلے ہوئے تھے مسلمانوں کے لیے جو آنے والے تھے, لیکن آن ٹاپ آف دیٹ, یعنی انہوں نے تو پہلے ہی ان کے لیے دیکھیں اتنی میزبانی کر رہے ہیں اور ایسے کر رہے ہیں, لیکن آن ٹاپ آف دیٹ آپ صلی اللہ علیہ وسلم نے بھائی چارہ کرا دیا. ایک حدیث میں آتا ہے تم لوگ دو دو شخص اللہ کی راہ میں بھائی بھائی بن جاؤ, اور پھر وہ بھائی بھائی ایسے بنے کہ خونی رشتے میں جو انسان کا بھائی ہوتا ہے اس سے بھی زیادہ انہوں نے اس رشتے کو لیا کہ خونی رشتہ تو ہماری ماں کے پیٹ سے پیدا ہونے, کٹھے پیدا ہونے, ایک ہی ماں سے پیدا ہونے کی وجہ سے ہوتا ہے, لیکن یہ رشتہ تو ہمارے نبی کریم صلی اللہ علیہ وسلم نے قائم کیا, اس لیے انہوں نے اس رشتے کو بہت محبوب رکھا. اور سب سے پہلے آپ صلی اللہ علیہ وسلم نے پھر حضرت علی رضی اللہ تعالیٰ عنہ کا ہاتھ اپنے ہاتھ میں لیا اور فرمایا ہذا اخی, یہ میرا بھائی ہے. تو اتنی بڑی سپورٹ مل جانا, آپ دیکھیں جو ریورٹڈ مسلمز ہوتے ہیں سب سے زیادہ ان کو یہ پریشانی ہوتی ہے, ان کے گھر والے ان کو چھوڑ دیتے ہیں اور بہت ہی وہ فائنینشلی بھی ایک بچ میں جیسے گر جاتے ہیں, فائنینشلی بھی بہت ان کے لیے مشکلات ہوتی ہیں, پلس گھر والے جب چھوڑ دیتے ہیں تو سوچیں کہ ایک انسان جس خاندان میں پلا بڑا ہو وہی اس سے منہ موڑ لے اور اس کو کنڈیم کرے تو کیا حال ہو اس بندے کا. تو اللہ اکبر, چنانچہ آپ صلی اللہ علیہ وسلم نے ہر انصاری اور اس کے نزیل, نزیل کس سے؟ نزل سے. نزل کیا ہوتا ہے؟ مہمان نوازی. نزیل مہاجر مہمان کو بھائی قرار دیا. یہ کل 90 آدمی تھے, 90 آدمی تھے, آدھے مہاجرین سے اور آدھے انصار سے. آپ نے ان کے درمیان غم گساری پر اور اس بات پر بھائی چارہ کرایا کہ قرابت داروں کی بجائے وہی موت کے بعد ایک دوسرے کے وارث ہوں گے, یعنی اب اگر ان میں سے ایک کوئی مر بھی گیا تو دوسرا اس کا وارث بنے گا. یعنی اتنا زیادہ خون کی رشتے کی طرح یہ بھائی چارہ کرایا تھا. بعد میں وراثت تو منسوخ کر دی گئی, اور وراثت کیسے منسوخ ہوئی تھی؟ سورہ انفال کی آخری آیت میں یہ حکم آ گیا تھا, اور آپ نے پڑھی بھی ہے, آپ ایک دفعہ دوبارہ اس کو دیکھ لیجئے گا, سورہ انفال کی آخری آیت, کہ اب اس کے بعد اولو الارحام جو ہیں, جو آپ کے رحم کے رشتے ہیں, ان کا زیادہ حق ہے. تو یہ وراثت تو منسوخ ہو گئی تھی لیکن بھائی چارگی باقی رہی. یہ بھائی چارگی کہاں ہوئی تھی؟ حضرت انس بن مالک کے مکان پر عمل میں آئی. اس کو ہائی لائٹ کر دیں کہ کہاں پہ ہوئی تھی, مسجد نبوی میں نہیں ہوئی تھی. یہ جو بردرہڈ کا یہ تھا مواخات, بھائی چارگی جس کو کہتے ہیں, یہ کہاں پہ ہوئی تھی, ٹیک پلیس کہاں کی تھی؟ حضرت انس بن مالک کے مکان پہ. تو سوچیں کہ ایک ایک انصاری کو پکڑ کے آپ صلی اللہ علیہ وسلم نے ایک ایک مہاجر کے ساتھ دے دیا اور پیئرز بنا دیے, سمجھ لیں کہ یہ پیئرز کے اندر رہ کے اور ایک دوسرے کو سپورٹ بھی ملے گی, ہر طرح کی سپورٹ, یعنی فائنینشیل سے لے کر اسپریچل سے لے کر ہر طرح کی سپورٹ. اور یہ جو میں نے آپ کو بتایا کہ یہ فل فرسٹ ٹائم نہیں ہو رہا تھا, مکہ میں بھی آپ نے مسلمانوں میں بھائی چارہ کرایا تھا کہ ایک, کیونکہ وہاں پہ بھی تو دیکھیں جب مسلمان ہوتا تھا اس کو اس کے خاندان والے چھوڑ دیتے تھے, ایک ایک گھر کے اندر کبھی بیٹا مسلمان ہوا تو سارا گھر اس کے خلاف ہو گیا, ماں باپ خلاف ہو گیا. اور اس کی بہترین مثال آپ نے حضرت مصعب بن عمیر کا سنا ہوگا کہ ان کے ساتھ کیا کیا تھا, کہ ان کے گھر والوں نے کیسے ان کا سب کچھ بند کر دیا کہ کوئی ہماری طرف سے کوئی تمہیں خرچہ نہیں ملے گا, کچھ نہیں ملے گا, لیکن وہ کیسے ڈٹے رہے اس دین پہ. تو آپ صلی اللہ علیہ وسلم نے وہاں پہ بھی بھائی بھائی بنا دیا تھا. یہ ایک سپورٹ ہوتی ہے اور آج بھی ایسے ہونا چاہیے. آج یہ سنت بالکل ختم ہو چکی ہے, دنیا سے ختم ہو چکی ہے, کہ آج اگر کہیں لٹے پٹے مسلمان ہوں تو کوئی اپنے دروازے ان کے لیے نہیں کھولنا چاہتا, جبکہ ان کو تو کسی غیر مسلم کے پاس جانا ہی نہیں چاہیے, ان کے لیے تو مسلمانوں کے دروازے کھلنے چاہیے سب سے پہلے. کیا ہم بھول چکے ہیں کہ انصار نے کیا کیا تھا مہاجرین کے لیے؟ آج بھی ہمارے ملک میں بعض لوگوں کو مہاجر کہا جاتا ہے, جو لوگ وہاں سے مائگریٹ کر کے آئے تھے ان کو مہاجرین کہا جاتا ہے. وہ کیسے مہاجر, ابھی تک بھی ان کے لیے اس طرح دلوں کے دروازے نہیں کھولے جو لوگ وہاں پہ رہتے تھے, انہوں نے آج تک ان کو اسی نام سے پکارا جانے کا مطلب یہ کہ ان کے لیے ایکسیپٹنس نہیں ہوئی. جبکہ آپ صلی اللہ علیہ وسلم نے دیکھیں یہ ایک ایسا طریقہ سبحان اللہ کیا کہ جس سے ہر طرح کا تعصب ختم ہو جاتا ہے کہ یہ اس کا بھائی ہے بس. اب یہ رشتہ اب دیکھیں کیسا تھا کہ حضرت صہیب رومی گورے تھے और बिलाल हबशी कितने काले थे, और मदीना वालों के साथ एक दूसरे के साथ ये लोग भाई भाई बन गए। जुबान, नस्ल, रंग का कोई फर्क नहीं रहा, सब कुछ मिट गया और एक हो गया। मदीना का जो सोसाइटी थी बिल्कुल एक हो गई। आप जब एक होंगे तो दुश्मन के मुकाबले के लिए तैयार होंगे ना, तो जब एक ही नहीं होंगे तो फिर क्या, जब हर एक कहेगा आज जैसे हमारे अंदर हैं, कहीं जुबान की बुनियाद पे फलां फलां जुबान बोलने वाला, फलां फलां जुबान बोलने, इससे लोगों को पहचाना जाता है, फलां रंग का या फलां इलाके का बंदा है, उस इलाकों से उनकी पहचान होती है। और हमने उनको जिंदा रखा हुआ है और उनको बहुत ज्यादा प्रचार करते हैं क्योंकि ये हमें बहुत अजीज है। याद रखेंगे रंग, नस्ल, जुबानें, ये चीजें जब जब भी इतनी स्ट्रांग होती हैं जब ईमान कमजोर होता है, ईमानी रिश्ता कमजोर होता है, या ईमानी रिश्ता होता ही नहीं है। जब ईमानी रिश्ता स्ट्रांग होगा ना तो ये मिट जाएंगे कि कौन सिंधी है, कौन पंजाबी, कौन पठान, कौन अरब, कौन पाकिस्तानी, कौन हिंदुस्तानी, ये सब मिट जाते हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने सबसे पहले यही तफरीक तो खत्म की थी कि कोई फर्क ही ना रहे। और आज इस उम्मत ने सबसे ज्यादा इस फर्क को हवा देते हैं, इतना ज्यादा तासुब है कि कहीं खत्म होने का नाम ही नहीं लेता। औस और खजरज आप सोचिए, इतने ज्यादा एक दूसरे के दुश्मन थे, कितने कितने सालों, मैंने आपको बताया था ना जंगे बवास जो इनके दरमियान हुई थी, कितने सालों चली थी, और आपस में इनके बहुत यानी नस्लें मिट गई थी, इनके बड़े मिट गए थे, अब जवान सिर्फ रह गए थे। फिर भी जब आप सल्लल्लाहु अलैहि वसल्लम ने सबको एक कर दिया, ये फर्क मिट गए। इवन बाद में एक दफा ऐसा हुआ था, देखिए शरपसंद लोग तो होते हैं ना, मुनाफिकीन ने ये चीज शुरू मतलब की, एक जैसे तीली लगाई उन्होंने, एक तरीका किया, झगड़ा करवा दिया इनके दरमियान। बाद की बात है, तो औस ने अपनी कौम को पुकारा और खजरज ने अपनी कौम को पुकारा, और उनकी कौम में तलवारें लेकिन पहुंच गए। अब आप सल्लल्लाहु अलैहि वसल्लम का जो पता चला इस सफर में हुआ था, तो फरमाया अल्लाह का नबी तुम्हें मौजूद है, तुम अभी भी कौमियत के नारे लगा रहे हो, छोड़ दो इन कौमियत के नारों को, ये तो बदबूदार होते हैं, ये तो बदबूदार होते हैं, और हम कितने नारे लगाते। बहुत सारी सियासतें और बहुत सारी चीजें चलती है इस बेस पे हैं, कौमियत के नारों पे, और फिर दम भरते हैं अपने नबी की मोहब्बत का। आप सल्लल्लाहु अलैहि वसल्लम ने देखें कैसे फरमाया था, आज ईमान का रिश्ता पीछे चला गया और ये रिश्ते ज्यादा आगे आ गए कि तुम किस बरादरी से और तुम किस जगह के रहने वाले और तुम कौन सी जुबान बोलते हो, तो तुम और हम एक ही हैं। अल्लाहु अकबर, आज ईमानी रिश्ते कहाँ गए। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जो ये मुआखात करा दी थी, ये इतनी पक्की थी कि वाकई फिर अंसार ने साबित किया भाई बन के, और हम 50-60 साल गुजरने के बावजूद आज तक फिर वही लिसानियत और इसके अंदर पड़ी, और दुनिया में भी देख लें इसी तरह। आज हमारे कई बहन भाई ऐसे हैं जो लुटे पुटे अपने मुल्कों से निकले हुए हैं, सड़कों पे हैं, लेकिन कोई अंसार नजर नहीं आता। क्या ये सुन्नत नहीं है, इस सुन्नत को बिल्कुल भुला क्यों दिया गया। अब सुन्नत सिर्फ हलवे खाना है और मीठा खाना है और दाढ़ी रखना और ऊंची शलवार करना, क्या सिर्फ यही सुन्नत है, बाकी सुन्नतें कहाँ गई। जिन सुन्नतों में अपने ख्वाहिशात पे और अपने आप को कुछ कुर्बान करना पड़े, वो सुन्नतें हम नहीं पूरी करना चाहते। आज भी इसी की जरूरत है, आज भी हम क्यों नहीं, हमारे यहाँ ऐसा होता कि जो रिवर्टेड मुस्लिम हो, हम कुछ कोई ना कोई उसको अडॉप्ट कर ले। अडॉप्ट इस तरह नहीं कि बच्चा बना ले अपना, मतलब यानी उनको अपने घर में जगह दें कि उनकी कोई बहन मुसलमान होती है तो उनको अपनी बहन बनाए, उनको अपने हर उसके अंदर ऐसे आपका घर हो जैसे आपकी बहन आती जाती है आपके घर में, इस तरह हो, वो आपसे दीन सीखे, वो आपके हर खुशी गम के अंदर वो मौजूद हो, वहां पे उसको पता चले ना, उनको इबादत सीखने का कोई पता है कि वो किधर जाके सीखे, اپنے فرائض ادا کرنے کا ان کو کچھ پتا ہوتا ہے، نہ ان کو یہ پتا ہوتا ہے کہ خوشی غمی میں کیا کرنا ہے، نہ ان کے پاس کوئی سپورٹ ہوتی ہے. اسی وجہ سے آپ دیکھیں وہ پھر بھاگ جاتے ہیں واپس، یہاں پہ تو کوئی ہے ہی نہیں ہے جو ہمیں سنبھالے. تو ہم اپنے گھروں کے دروازے اس سلسلے میں بند رکھتے ہیں، نہیں کوئی نہیں الاؤڈ نہیں، زیادہ سے زیادہ بہت ہی کہیں گے تو رشتہ ڈال دے گا کوئی کہ اچھا بھائی کوئی شادی کر لیں. اس کے علاوہ بھی تو رشتہ ہو سکتا ہے، یہ مواخات کا رشتہ کیا جب بھائی بھائی بن گئے، کوئی بہن بہن بن جائے. لیکن ان چیزوں کو آج ہمیں ضرورت ہے کہ ہم زندہ کریں. اسی طرح اگر آپ دیکھیں چھوٹی سی ایک مثال سے، آپ سفر پہ جاتے ہیں، آپ کہتے ہیں ایک سے دو ہوں تو اچھے ہیں، آپ اپنے اور نہیں کوئی تو اپنے بچے کو ہی اپنے کسی دوست کو ہی بٹھا لیتے ہیں، سفر اچھا گزر جائے گا. ہوتا ہے نا ایسے، کیونکہ ایک سے دو اچھا ہے، جب دو ہوتے ہیں سپورٹ ملتی ہے، ٹھیک ہے، عمل آسان ہو جاتا ہے. انسان کئی چیزیں اپنے آپ کے اندر سوچتا رہتا ہے میں یہ کروں یہ کروں لیکن نہیں کر پاتا، لیکن جب اس کے پاس سپورٹ ہوتی ہے نا، یہ کوئی اگر آپ کی بہن ایسی بنی ہوئی ہے جو آپ سے زیادہ دین میں اچھی ہے، تو آپ اس کو دیکھ کے اور آگے بڑھتے ہیں اور زیادہ اچھا کرتے ہیں. اسی لیے میں چاہتی ہوں کہ اب یہ پریزنٹیشن انشاءاللہ جو آپ پریپیئر کریں گے تو اپنی کوئی ساتھی ڈھونڈیں جو آپ کی بہن بنے اس میں، اور وہ آپ کے ساتھ مل کے آپ دونوں مل کے اور یہ پریزنٹیشن تیار کریں گے. ایک چھوٹا سا ایک نمونہ کہ ہم کس طرح سے دو مل کے کیسے کام کریں، کس طرح آگے بڑھیں دین میں، کس طرح ایک دوسرے کے علم سے فائدہ اٹھائیں. اچھا زیادہ لوگوں کو کیوں نہیں بنا دیا تھا بھائی، چار چار بھائی بنا دیے جاتے، تین تین بنا دیے جاتے، اس طرح کیوں نہیں کیا گیا؟ اس لیے کہ دیکھیں جب دو تین چار ہو جائیں گے نا تو پھر ہر ایک کہے گا اچھا وہ لے جانا اپنے گھر، وہ اس کا ذمہ لے لینا، میں ہی کروں اب سارا، میں نے ہی کرنا. نہیں، جب ایک کے اوپر ذمہ داری ہو اس کو پتا ہوگا کہ میں نے ہی کرنا اس کا، ٹھیک ہے، ورنہ دیکھیں ڈسٹریبیوٹ ہو سکتا تھا برڈن، ایک دے دیا تین کے گھروں میں، تینوں تینوں سنبھال لو اس کو، وہ تو آسانی زیادہ ہو جاتی. لیکن نہیں، ایک کو ہی دیا گیا تاکہ وہ ایک اس کو سپورٹ کرے. اور انہوں نے کیسی سپورٹ کی تھی انشاءاللہ وہ بھی ہم دیکھتے ہیں. مہاجرین سے انصار کی محبت ہی کا نتیجہ تھا کہ انہوں نے نبی صلی اللہ علیہ وسلم پر اپنے کھجوروں کے باغات پیش کیے کہ آپ ان کے اور مہاجرین کے درمیان انہیں تقسیم فرما دیں. آپ نے انکار فرمایا تو انہوں نے کہا پھر آپ لوگ کام کر دیا کریں اور ہم پھلوں میں آپ لوگوں کو شریک کر لیں گے. یہ اس کے بارے میں بھی ایک پوری ڈیٹیل آتی ہے، آپ کے سامنے رکھتی ہوں کہ کیسے سبحان اللہ، کہاں آپ امیجن کر سکتے ہیں کہ کوئی لوگ یہ کہے کہ آ کے کہیں کہ آپ یہ جو ہمارے باغ ہیں یہ ان کو دے دیں. انہوں نے کہا تھا کہ مدینہ کی ہاف لینڈ ان کو دے دیں، ہاف لینڈ جسٹ فار فری، کون ایسے کر سکتا ہے؟ اللہ اکبر. لیکن ان لوگوں کا دل، ان کے ظرف کتنے بڑے تھے کہ انہوں نے کہا کہ نہیں دے دے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ نہیں، ایسے نہیں ہوگا. تو تب انہوں نے یہ کہا کہ ٹھیک ہے، یہ لوگ پھر ہمارے ساتھ کام میں شریک ہو جائیں. یہ آتی ہے روایات، ایسے چند واقعات اور بھی آتے ہیں کہ انصار اور مہاجرین جو تھے انہوں نے جب مال فیح بھی آیا، مال فیح وہ مال کہلاتا ہے کہ جو جب دشمن مسلمانوں کی قوت دیکھ کے نا تو خوف زدہ ہو کے میدان چھوڑ کے بھاگ جائے اور لڑنا بھی نہ پڑے. تو اس سے جو ایک مال غنیمت ہوتا ہے وہ جو لڑ کے لیا جاتا ہے، پھر ایک مال فیح ہوتا ہے جو پھر اب مفت میں مل گیا نا. تو انصار کہہ رہے تھے ہمارے پاس تو ہماری جائیدادیں ہیں، یہ جو مال فیح ہے یہ مہاجرین کو دے دیں تاکہ وہ اپنے پاؤں پہ کھڑے ہو سکے، یہ بات کی بات ہے. تو یعنی اتنی بات تک بھی اس طرح سے انہوں نے کیا، ورنہ وہ کہتے ہیں ہم نے تو پہلے ان کے ساتھ شیئر کیا ہوا ہے، اب بھی ان کو ہی دینا. تو اب یہ دیکھیں کہ انصار اور مہاجرین یہ بھائی چارے کے عہد و پیمان کی وجہ سے نا ایک دوسرے کی جائیدادوں کے بھی وارث ہو رہے تھے. اور یہ بھی ہوا کہ وراثت کے علاوہ جو بھی یعنی چیزیں تھیں، چاہے گھر ہے چاہے اور چیزیں جتنی ہیں، سب میں انہوں نے کہا کہ یہ ہمارے ساتھ شریک ہوں. سب میں، سب چیزوں کے اندر، کوئی چیز بھی انہوں نے نا اپنے لیے ایسے نہیں رکھی کہ ہم کیوں دیں، بس یہ اتنی دوں گی اس سے زیادہ نہیں. تو ان کو جب کہہ دیا گیا تھا کہ آپ لوگ ہماری زمینوں پہ کام کریں اور پھلوں میں آپ ہمارے ساتھ حصے دار بن جائیں، یعنی آپ ہمارے ساتھ کام میں ہاتھ بٹا لیں، क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने ये फ्री लेने की जो उनकी ऑफर थी ना उसको मुनासिब नहीं समझा, तो उन्होंने ये ऑफर दी, आप सल्लल्लाहु अलैहि वसल्लम ने इसको कबूल कर लिया। तो मुहाजिरीन ने कहा था कि ठीक है हम इसी तरह करते हैं। लेकिन क्या हुआ कि मुहाजिरीन को तो खेती बाड़ी करनी ही नहीं आती थी, वो कहाँ ज़राअत पेशा थे, वो तो एग्रीकल्चरल नहीं थे। तो अंसार जो थे, जो भी इनके बाग थे, जमीने थी, नखलिस्तान के ये मालिक थे, खेती बाड़ी में भी मुहाजरीन के साथ हाथ बटाने लगे, क्योंकि उनको नहीं आता था ना तो उनको सिखाना पड़ रहा था, उनके साथ हाथ बटाते थे। लेकिन फिर भी जो प्रोड्यूस होता था उसका हाफ उन्हीं को देते थे, यानी कि अब हमने तुम्हारे साथ हाथ बटाया तो अब हमें तो ज्यादा दो। हम लोग तो आज इतने थुड़दे हैं ना, इतने थुड़दे ले हैं कि छोटी छोटी बात के ऊपर हम कितने दिल तंग कर लेते हैं ना। अल्लाह अकबर, ये कैसे लोग थे कि जिन्होंने, यानी उनका हाथ भी बटाया फिर भी कहा कि नहीं हाफ वो ही लेंगे जो भी पैदावार। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इसको मंजूर फरमा दिया था, ये हमने अभी पढ़ लिया। अच्छा एक बात और हुई, एक ऐसा भी वक्त आया, सुभान अल्लाह, मुहाजिरीन इनको जाहिर है इनके साथ ही काम करते थे, तो ये हज़रत अनस रिवायत करते हैं कि मुहाजिरीन कहने लगे हैं अल्लाह के रसूल, हम जिन लोगों के पास आए हैं हमने आज तक इन जैसी कौम नहीं देखी कि इनमें से जिनके पास माल ज्यादा है वो हम पे बेदरेक खर्च करते हैं और जिनके पास दौलत थोड़ी है वो हमारी हमदर्दी और खबरगीरी में कमाल दिखाते हैं। उन्होंने हमें रोजगार फराहम किए, हमें अपनी खुशियों में शामिल किया है, इस कदर कि अब तो हमें ये डर हो गया कि कहीं आखरत का सारा सवाब यही ना ले जाए। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब तक तुम अंसार की तारीफ, उनके लिए दुआ करते रहोगे तुम उनके साथ अजर में शामिल रहोगे। तिर्मिजी में रिवायत है और अबू दाऊद में भी। तो देखिए सुभान अल्लाह, यानी उनको मुहाजरीन को इतना डर हो गया, हम हजरतें करके आए हैं सब कुछ छोड़ के आए, अब ये ना हो कि आखरत का तो सारा सवाब ये ले जाएंगे, इतने बड़े बड़े काम तो ये कर रहे हैं, यानी ये हालत हो गई थी। अल्लाह अकबर, आज हमारे दिल अल्लाह ताला ऐसे कर दे जैसे अंसारे मदीना के दिल थे। हजरत सईद बिन रबी रज़ियल्लाहु ताला अन्हु बड़े मालदार अंसारी थे। जब ये भी देखे कि सुभान अल्लाह, जो जो आप सल्लल्लाहु अलैहि वसल्लम ने पेयर्स बनाए थे ना वो भी ऐसे देख के बनाए थे कि बहुत सारी चीजें जब आप इनके हालात में पढ़ते हैं तो जो दो दो पेयर्स बने हुए हैं, दो दो लोग हैं, उनके आपस के अंदर इतनी कंपैटिबिलिटी है कि हैरत होती है। आप सल्लल्लाहु अलैहि वसल्लम देखें कितना विजन था आपका कि आपने उन्हीं लोगों को साथ साथ किया। अच्छा तो ये सईद बिन रबी जो थे बहुत मालदार थे, ये वहाँ के ना बड़े बिजनेसमैन थे मदीना के। उन्होंने अपने मुहाजिर भाई अब्दुर्रहमान बिन औफ से कहा, अब्दुर्रहमान बिन औफ का कौन है, वो भी बहुत बड़े बिजनेसमैन और बहुत अमीर थे मक्का में, मेरा माल आधा आधा तकसीम कर लो, मेरी दो बीवियां देखो तुम्हें जो पसंद हो मुझे बता दो, मैं उसे तलाक दे देता हूं, इद्दत गुजर जाए तो उससे शादी कर लेना। कितनी बड़ी कुर्बानी है, यहां तक के ये तक ऑफर दे दी। अब्दुर्रहमान बिन औफ देखें, अब उनको भी इन्होंने सिर्फ यही नहीं कहा था, ये आपको बता दूं कि ये अपने घर लेकर आए थे जब अब्दुर्रहमान बिन औफ, तो फरमाया था मेरे घर की दो मंजिलें, एक मंजिल में आप रहेंगे एक में मैं रहूंगा, मेरा ये माल है आधा आपका आधा मेरा, मेरे दो बाग हैं एक आपका एक मेरा। आज कौन ऐसा कर सकता, इस तरह तो छोड़ें कितना भी कोई फराग दिल है इसे हाफ भी नहीं कर सकता। तो अब्दुर्रहमान बिन औफ देखिए सुभान अल्लाह, फिर मुहाजरीन भी कैसे थे, उनको भी दुनिया का कोई लालच नहीं था, हमारे जैसे हो कोई तो वो कहेंगे चलो अच्छा है मेरा तो काम बन गया अब लेट के आराम से खाओ आराम करो खुद ही ये कमाएं और खुद ही हमारे लिए भी लेकर आए, आखिर हमने इतनी बड़ी कुर्बानी दे तो दी है। नहीं, उन्होंने कहा बारक अल्लाह लक, अल्लाह आपके अहल और माल में बरकत दे, आप लोगों का बाजार कहाँ है, मुझे बाजार का रास्ता बता दें। वो भी देखे दूसरे का फायदा उठाने वाले नहीं थे, से होता है ना कि कोई किसी का क्लिक करने लगता है तो दूसरा भी कहता है कि चलो उंगली पकड़ाते तो पूरा हाथ पकड़ लेता है, चलो जो उसने ऑफर किया उससे भी ज्यादा हम इससे फायदा ही फायदा उठाए, अब हमें कुछ भी करने की जरूरत नहीं। उन्होंने कहा नहीं, तो सईद बिन रबी इसाद बिन रबी ने उन्हें बनू कैनका का बाजार बता दिया। वो वापिस आए, यानी सुबह के गए हुए जब शाम को वापिस आए तो उनके पास पास कुछ फाजिल कुछ एडिशनल पनीर और घी था। फिर थोड़े ही दिन गुजरे कि उन्होंने माल भी कमा लिया और एक अंसारी औरत से शादी भी कर ली। हाँ देख देखते हैं कि किस तरह उन्होंने खुद मेहनत की, उन्होंने ये नहीं कहा कि मैं आपके माल में से खा लूं। आप ये एक वाकया आता है बुखारी में कि कुछ दिन के बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने इनको देखा तो इनके जिस्म पे खुशबू की जर्दी, उस जमाने में ना जो खुशबू होती थी वो उसका येलो सा निशान होता था, जर्दी का निशान था। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उनसे पूछा ये निशान कैसा है, वो बोले मैंने एक अंसारी औरत से शादी कर ली। आपने पूछा मेहर क्या दिया, अब्दुर्रहमान बिन औफ कहने लगे खजूर की एक गुठली के बराबर सोना, तकरीबन सवा तोला सोना। ये सुन के आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ठीक है फिर वलीमा जरूर कर लेना, चाहे एक बकरी से ही कर लो, बकरी का ही वलीमा दे दो, लोगों को दावत कर लो लेकिन वलीमा जरूर करना। तो इससे पता चलता है कि उन्होंने उनकी खुददारी कितनी थी, उनमें भी उनकी भी मिसाल नहीं मिलती कि उन्होंने खुद कमाई की। थोड़े दिन गुजरे कि उन्होंने माल भी कमा लिया और एक अंसारी औरत से शादी भी कर ली। देखिए यहाँ पे आ गया ये बात, तो वो भी ऐसे डिपेंडेंट नहीं हो गए और हाथ पैर तोड़ के नहीं बैठ गए। अच्छा एक बात मैं और आपको बताना यहाँ पे भूल गई, वो ये मस्जिद नबी की तामीर की बात थी कि जब मस्जिद नबी की तामीर हो रही थी ना तो उस वक्त आपको एक नाम याद है अम्मार बिन यासिर का, कुछ याद है अम्मार बिन यासिर कौन थे? यासिर और सुमैया, राइट, फर्स्ट शहीद जो थे, सुभान अल्लाह, उनके बेटे। वो दोनों तो शहीद हो गए थे ना, तो ये इन्होंने फिर वो कलमा उनके कहने पे बोल दिया तो उन्होंने इनको छोड़ दिया। तब घबराए हुए आप सल्लल्लाहु अलैहि वसल्लम के पास आए थे, आए मैंने ये बोल दिया क्या करूं, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम्हारी दिल की हालत क्या है, वो वाली बात याद है आपको। तो ये भी मस्जिद नबी जाहिर यतीमी की हालत में ये पले बड़े थे, ये भी मस्जिद नबी की तामीर में हिस्सा ले रहे थे और बड़े बड़े जो ईंटे या जो पत्थर थे वो दो दो उठा के ला रहे थे, उससे उनके ऊपर मट्टी भी पड़ रही थी, यानी बाकी लोग एक एक ला रहे थे और ये दो दो उठा के ला रहे थे। तो आके फरमाते हैं आप सल्लल्लाहु अलैहि वसल्लम से कि इन लोगों ने तो मुझे मार दिया, दो दो पत्थर मुझे दे दिए और खुद एक एक लेकर आ रहे, यानी ऐसे मजाक में ना। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था इनको, इनसे मट्टी झाड़ते हुए फरमाया था कि ऐ सुमैया के बेटे, ये भी क्यों फरमाया, अम्मार नहीं फरमाया, सुमैया के बेटे, सुमैया को इज्जत देनी थी, वो तुझे नहीं मार रहे बल्कि तुझे तो वो लोग मारेंगे जो बागी लोग होंगे। और वाकई फिर आप सल्लल्लाहु अलैहि वसल्लम की वफात के बाद जब हज़रत अली और मुआज के दरमियान आपको पता है जंग हुई थी, तो ये हजरत अली की तरफ से लड़े थे और ये शहीद हो गए थे। और आप सल्लल्लाहु अलैहि वसल्लम ने ये भी फरमाया था आखिरी चीज जो तुम पियोगे वो दूध का प्याला होगा, तो दूध इन्होंने पिया था और जंग में गए और शहीद हो गए। उसी से फिर सहाबा फरमाते थे कि हजरत अली हक पे हैं, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था बागी तुम्हें मारेंगे। अल्लाह अकबर। तो ये एक हदीस थी जो ये मस्जिद नबी की तामीर के बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने पेशीन गोई एक तरह से की थी, और जब इब्ने सुमैया इनसे कहा था तो उसके बाद सारे सहाबा इनको यही कहने शुरू हो गए थे। तो इंशाल्लाह यहाँ तक टाइम हम मुकम्मल हो गया, अब इंशाल्लाह ताला नेक्स्ट टाइम हम देखेंगे आगे। इतनी सारी डिटेल होती है कि मेरा दिल नहीं चाहता कि मैं उसको छोड़ के आपको आगे जल्दी जल्दी पढ़ा दूँ, वरना सबक तो इतना ज़्यादा हम कवर नहीं कर सके। अल्लाह ताला इन मुहाजरीन और अंसार की जिंदगियों से हमें सीखने का मौका अता फरमाए और हमें तौफीक दे कि हम भी ऐसे काम कर सकें, ऐसे बेलॉस और कैसे खैरख्वाही एक दूसरे के लिए रखने वाले लोग थे। ज़ुहैर बैर बिन आज़द खदीजा के नेफ्यू थे, अबू तालिब की बेटी के सन, यानी ये अज़त के बेटे के सन, ये अज़त किन के, अज़त अस्मा के बेटे थे ना, के बेटे पहले हिजरत हफ्शा में, शाबाश बिल्कुल सही आपने बताया। हजरत पहले दूसरी हिजरत में शिरकत की थी, शाबाश शाबाश, आप लोगों ने सबने अच्छा लिखा है अल्हम्दुलिल्लाह। बस मैं चाहती हूँ कि आप लोग पिछला सबक ना भूल जाए, उसको याद रखिए, आयाश बिन रबिया अबू जहल के हाफ ब्रदर थे, बिल्कुल सही, बिल्कुल उमर के साथ हिजरत की थी अबू जहल, इसकी उसमें बिल्कुल बीमारी की वजह से कि माँ तुम्हारी बीमार है और लेकर आ गया था और किस तरह फिर इनको बांध दिया था वहाँ पे, कह दी उन्होंने कि शाबाश। वेरी गुड, बिल्कुल। आप लोग थोड़ा थोड़ा पिछला पढ़ते रहे, अब तो इंशाल्लाह पढ़ने की ज़रूरत होगी, क्योंकि आप लोग इंशाल्लाह दो दो मिलके और ये प्रेजेंटेशन करेंगे। ज़्यादा ये कोशिश करें कि आपके साथ, आप जिसके साथ पेयर बनाएं, वो होना चाहिए कि दो में से एक को प्रेजेंटेशन बनानी आनी चाहिए, पावर पॉइंट का पता हो किस तरह से बनानी है, ठीक है। इसके लिए आपके पास इंशाल्लाह 1 मंथ होगा। जितना सीरत में अभी तक हमने कवर किया है उसको, उसकी प्रेजेंटेशन आपने करनी है। आप लोग कैसे प्रेजेंटेशन करेंगे? चलिए, मैं इंशाल्लाह कोशिश ये होगी कि अगर आप लोग कहीं जगह रख लें और वहाँ पे ह्यूस्टन के लोग पूछ रहे हैं कि हम कैसे प्रेजेंटेशन करें, आप भी करना चाहते हैं अगर, तो आई टेस्ट या प्रेजेंटेशन, इन दोनों में से एक चीज़ आपके पास ऑप्शन है, तो आप लोग फिर इंशाल्लाह ताला कोई जगह लेके वहाँ पे सारे जमा हो जाएं और आपके भी पेयर्स इंशाल्लाह प्रेजेंटेशन देंगे। अगर नहीं आती कभी प्रेजेंटेशन, दी है आप लोगों ने? ये नहीं पता है, मैंने तो दी भी है इसलिए मुझे पता है कि किस तरह, अगर नहीं, हाँ, जिसने दी भी है वो दूसरों की भी हेल्प करे, थोड़ा से टिप्स देंगे किस तरह से हम स्लाइड्स बनाएं, कैसे हम करेंगे। लाइव स्टूडेंट्स जो हैं, नहीं, वो टेस्ट नहीं देंगे, वो मेरे सामने वहाँ पे लाइव इंशाल्लाह प्रेजेंट करेंगे, और बाकी जो लोग हैं देखने आना चाहें तो हम डेट अनाउंस करेंगे और उसके बाद इंशाल्लाह आप लोग उस डेट पे आके इनकी प्रेजेंटेशन देखेंगे। ये तो ऑनर है भाई, नो की क्या बात है, तो ऑनर है कि अल्हम्दुलिल्लाह आप सीरत बयान करेंगे किस तरह। आप देखें, अगर अपनी बुक खोल लेंगे ना, यू हैव टू गो थ्रू द होल थिंग, आप स्टार्ट से स्टार्ट करेंगे किस तरह से आप सल्लल्लाहु अलैहि वसल्लम का जो खानदान था पिछला आबा में से, उसके ऊपर जैसे मिसाल के तौर पे एक आपने स्लाइड बना दी, फिर आप सल्लल्लाहु अलैहि वसल्लम के पैदाइश के बाद जो जो वाकयात हुए हैं उसकी एक पता चल गया कि कहाँ पे गए और किधर रहे और क्या हुआ, और बहुत ज्यादा डिटेल नहीं होनी चाहिए, इतनी कि पूरी कहानी ही लिख देंगे वो नहीं, आपने उसका निचोड़ लिखना। इन फर्स्ट कोर्स वी वर गिवन प्रेजेंटेशन होमवर्क ऑफ पॉइंट वाइज, हाँ जी बिल्कुल, पॉइंट वाइज और इस तरह से डिफरेंट कलर्स के उसके साथ आप बना के कैसे उसको आपने प्रेजेंट करना है, ये तो अब आप सोचने की बात है ना। फिर उसके बाद क्या हुआ, उसके बाद क्या हुआ, उसके बाद क्या, जो बिग बिग चंक्स हैं उसको आपने लेना। सहाबा की जिंदगी को छोड़ दीजिएगा, क्योंकि काफ़ी चीज़ें मैंने उनकी ज़िंदगी से कवर की है ना, जैसे मसलन हज़रत उमर की, फॉर एग्जाम्पल, उनकी हिजरत है, तो वो नहीं आपको कवर करने की ज़रूरत, आप सल्लल्लाहु अलैहि वसल्लम की ही सीरत को लेकर आपने चलना है, ठीक है। आप उसमें क्या ऐड करेंगे और क्या छोड़ेंगे वो देखना, लेकिन जो लोग करने वाले होंगे प्रेजेंटेशन, एक ही दिन उनको दिया जाएगा जिसमें सबने करनी है, ऐसे नहीं कि एक ही देख के तो बाकी लोग उसकी कॉपी कर लें, ठीक है। टेस्ट का दिन मैं इंशाल्लाह आपको बताऊंगी, इंशाल्लाह मैं आपको बता दूंगी। बाकी जो ऑनलाइन स्टूडेंट्स हैं जो टेस्ट देंगे, वो जितना हमने लास्ट टाइम पढ़ा था, इस दफा नहीं, जितना लास्ट टाइम पढ़ा था उतने तक का वो टेस्ट देंगे। पिक्चर्स आप करना चाहें तो आप कर सकते हैं, उसमें जो भी डालना चाहें आप डालें, ये आपकी थिंकिंग है, बच्चों को तो हम बताते हैं ना, अब आप अपना जरा जेन लगाएं, यू हैव अ होल 1 मंथ, आप करना चाहते हैं अगर ह्यूस्टन के स्टूडेंट्स, मोस्ट वेलकम, इंशाल्लाह मैं स्काइप पे आके और वहां पे देख सकती हूँ आप लोगों की प्रेजेंटेशन, आप लोग प्रेजेंट करें, लेकिन कुछ नंबर ऑफ स्टूडेंट्स होने चाहिए, ऐसे नहीं कि बस सिर्फ एक पेयर कर रहा है, कुछ नंबर ऑफ स्टूडेंट्स होने चाहिए, ठीक है। और ये नहीं हो कि कोई एक अकेला बेचारा रह जाए, हर एक का पेयर होना चाहिए, और एक बंदा सिर्फ काम नहीं करेगा, दोनों लोग काम करेंगे, नहीं मैं नहीं पेयर दूंगी, आप खुद अपने पेयर्स बना लें। लास्ट टेस्ट के बाद से सिलेबस होगा क्या? नहीं, पूरी बुक से स्टार्ट से लेके यहां तक मैं आपको पूरा 1 मंथ दे रही हूं, शुरू से लेकर यहां तक, ठीक है। पढ़ना शुरू कर दें अभी से, 1 महीना तो बहुत है, 1 महीना कम है, इतनी सीरत आप पढ़ें कि आपको याद हो जाए, ये मैं चाहती हूं, ऐसा नहीं हो कि आप आज पढ़ा है तो कल को कुछ याद ही नहीं है, कोई आपको पूछे तो कुछ पता ही नहीं। हाँ बिल्कुल, 1 मंथ बहुत है अल्हम्दुलिल्लाह। और ये आपको बहुत ज्यादा नोट्स में से नहीं आएगा, ज्यादा बुक में से होगा। जो टेस्ट वाले लोग हैं उनको मैं बता रही हूँ, नोट्स में से बहुत ज्यादा कोई चीजें नहीं ऐसी होंगी। ठीक है, और किसी का कोई सवाल है? वरना इंशाल्लाह जी, तो इंशाल्लाह टेक्सास के जो ह्यूस्टन के जो स्टूडेंट्स हैं उनकी प्रेजेंटेशन होगी, और जो यहाँ के हैं जो लाइव आते हैं उनकी प्रेजेंटेशन होगी। ठीक है, आप लोग इससे बहुत सीखेंगे, याद रखें प्रेजेंटेशन से इतना आप सीखेंगे ना, आप उसके बाद शुक्र अदा करेंगे। ऑनलाइन कैसे आप बनाएंगे, उसके साथ आप प्रेजेंट कैसे करेंगे, कुछ बताएं ना। आप आ जाइएगा यहाँ पर प्रेजेंटेशन देने, आप अपना पेयर वहां पे ढूंढ लेना। तो इंशाल्लाह नहीं, आप पेयर्स बनाएं, और ऑनलाइन ईमेल, आप मुझे ईमेल नहीं चाहिए, मुझे आप खड़े हुए चाहिए कि आप मुझे प्रेजेंट करके बताएं, और गेस्ट होंगे जो आके देखेंगे आपकी प्रेजेंटेशन, हम गेस्ट को भी इनवाइट करेंगे इंशाल्लाह। ठीक है, ये मजा आएगा ना, अच्छा इवेंट है आपके लिए। कोई, मैं आपको कोई सीक्रेट गेस्ट बुला ही लूंगी, आप फिक्र ना करें, गेस्ट की ना फिक्र करें, आप अपनी तैयार करें। चलें ठीक है, जज़ाकुमुल्लाह खैरन कसीरा, सुभानक अल्लाहुम्मा व बिहमदिका, नशहदु अन ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैक। वो रो रही है प्रेजेंटेशन देने के लिए, और जो प्रेजेंटेशन जिनको देने को कहा है वो भी रो रहे हैं कि हमें देनी पड़ रही है। हाँ, ये कैसी बात है, इंसान हर हाल में नाशुक्र है। चलें जी, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।